العالمين والصلاة والسلام على سيد المرسلين صلى الله تعالى عليه وسلم.
سرکار دو جہاں صلی اللہ تعالیٰ علیہ وسلم کا ارشاد مبارک ہے کہ علم دین حاصل کرنا ہر مسلمان مرد اور عورت پہ فرض ہے، ہر مسلمان مرد اور عورت پہ فرض ہے. اس کا ایکو کم کر دی، ایکو کم کر دی، ہر مسلمان مرد اور عورت پہ فرض ہے. اس کا مطلب یہ ہے کہ ہر کسی کے دل میں یہ خواہش ہونی چاہیے کہ میں علم دین حاصل کروں اور اتنا حاصل کروں کہ جو کچھ بھی زندگی میں معاملات سامنے آئے اس کے بارے میں مجھے پتہ ہو کہ مجھے کرنا کیا ہے، اس کے بارے میں اللہ تبارک و تعالیٰ کا حکم کیا ہے، اور اگر مجھے نماز پڑھنی ہے تو نماز کیسی پڑھی جائے، حج کرنا ہے تو حج کیسے کیا جائے، روزہ رکھنا ہے تو روزہ کیسے رکھا جائے، وغیرہ وغیرہ. تو یہ تو ہوئی عبادات. کیا ہوئی؟ عبادات. عبادات کا علم جو ہے وہ حاصل کرنا بھی فرض ہے جب وہ عبادت اب پہ فرض ہو جائے. جیسے کوئی بچہ بالغ نہیں ہے، جب وہ بالغ ہوتا ہے اس پہ نماز فرض ہو جاتی ہے. تو نماز فرض ہو جانے سے پہلے اس پہ فرض ہے کہ وہ نماز کیسے پڑھی جاتی ہے اس کا علم حاصل کر لیں. اور اگر کوئی عبادت واجب ہے تو اس کے واجب ہونے سے پہلے اس کو چاہیے کہ سیکھ لے کہ اس واجب کو ادا کیسے کرتا ہے. کوئی عبادت سنت ہے، سنت موقعہ ہے، تو اس پر یہ بات سنت ہو جاتی ہے کہ اس علم کو حاصل کرنے کے اس سنت کو ادا کیسے کرنا ہے وغیرہ وغیرہ. لیکن یہ تو سب عبادات ہیں کہ ایک طریقہ ہے کہ جو اللہ کے احکام ہیں ان کو بجا لانا کیسے ہوگا. لیکن اس سے پہلے اور اس سے افضل علم یہ ہے کہ پہلے پتہ لگا لے کہ اللہ اس کے رسول کے بارے میں ہمارا عقیدہ کیا ہونا چاہیے. اور جو اللہ تبارک و تعالیٰ نے عبادت کا حکم دیا ہے تو ہم جس کی عبادت کر رہے ہیں وہ خود کیسا ہے، وہ خود کیسا ہے، اور جو ہمارے دل میں عقیدہ ہونا چاہیے اللہ کے بارے میں، رسول کے بارے میں، جنت کے بارے میں، انبیاء علیہ السلام کے بارے میں، کتابوں کے بارے میں، ملائکہ کے بارے میں، دوزخ کے بارے میں، قیامت کے بارے میں، قبر کے حالات کے بارے میں، اس کا کوئی ٹائم نہیں ہے. یہ نہیں کہ بھائی بڑھاپے میں جا کے سیکھیں گے. اس کا وقت جو ہے جیسے ہی آپ کلمہ پڑھتے ہیں، جب آپ ایمان لاتے ہیں لا الہ الا اللہ سیدنا محمد رسول اللہ صلی اللہ علیہ وسلم، اس کے بعد ہی آپ پہ یہ فرض ہو جاتا ہے کہ معلوم کریں کہ کس کے بارے میں آپ نے اللہ کو اللہ مانا ہے، وہ اللہ کون ہے، کیسا ہے، اور جس کو رسول مانا ہے تو وہ رسول کے اوصاف کیا ہیں، اور وہ جو پیغام لے کر آئے ہیں محمد رسول اللہ صلی اللہ تعالیٰ علیہ وسلم آپ کی زندگی کے بارے میں، آپ کی حیات کے بارے میں، آپ کی تخلیق کے بارے میں، آپ کی موت کے بارے میں، آپ کی قبر کے حالات کے بارے میں، آپ کی قیامت کے بارے میں، آپ کے حساب و کتاب کے بارے میں، اور میزان کے بارے میں، اور جنت کے بارے میں، دوزخ کے بارے میں، اور اللہ تبارک و تعالیٰ کی ذات اور صفات کے بارے میں کیا آپ کا عقیدہ ہونا چاہیے، یہ سب معلوم ہونا یہ ہم سب پہ فرض ہے، یہ ہم سب پہ فرض ہے. تو یہ معلوم رکھنا اور معلوم کر کے اسی کے حساب سے ہمارا عقیدہ درست رکھنا یہ ہم سب پہ فرض ہے، اس لیے کہ عقیدہ ہی نجات کا ذریعہ ہے. تو ہم نے یہ جو بہار شریعت کا درس کا انتظام، کچھ بھائیوں نے اپنے اپنے گھروں میں انتظام کیا، تو یہ اس درس کے کڑی کا یہ پانچواں پورا سیشن ہے الحمدللہ. تو اس سے قبل ہم نے الحمدللہ کچھ دروس جو سیکھے اس میں اللہ تبارک و تعالیٰ کی ذات و صفات اور کچھ باتیں تقدیر کے بارے میں بھی ہم نے سنی. اور یہ درس جو ہے انشاءاللہ آج کا، اس میں ہم عقائد نبوت کے بارے میں سیکھیں گے انشاءاللہ العزیز. پچھلے درس میں ایک دوست نے سوال کیا تھا کہ کچھ لوگوں کو ظلم کرنے کی طاقت مل جاتی ہے، بڑا ظلم کرتے ہیں وہ لوگ. تقدیر کے بارے میں ایک سوال کیا تھا انہوں نے کہ بڑا ظلم کرتے ہیں اور کچھ لوگ مظلوم ہو جاتے ہیں، مارے جاتے ہیں، تو جو مارا گیا اس کا کیا قصور ہے، اس کا کیا قصور ہے، اور جس نے ظلم کیا اس کو اللہ نے ایسی طاقت کیوں دے دی. تو یہ اس کا ایکو کم کر دیں آپ، مجھے کان میں درد ہو رہا ہے، ایکو کم کر. تو یہ تقدیر کے بارے میں سوال ہوا، اور یہ تقدیر کے بارے میں سوال جو ہے یہ اکثر لوگوں کے ذہنوں کو خراب کر دیتا ہے، تو اس پہ تو ویسے ہی میں نے پہلے عرض کیا تھا کہ سرکار دو عالم صلی اللہ تعالی وسلم نے صحابہ اکرام کو، بلکہ صحابہ اکرام میں جو افضل ترین صحابہ ہیں سیدنا عمر فاروق اور ان سے بھی افضل سیدنا ابوبکر صدیق، ان کو بھی منع فرما دیا کہ اس معاملے میں بحث نہ کرو کہ اس کو ایسا کیوں بنایا، اور اس کو ایسا کیوں بنایا اللہ نے، اس کو ایسا کیوں کہنے دیا، اس کے بارے میں ظلم ایسا ہوا تو اس کو ایسا کیوں ہو گیا، یہ اس بارے میں سوچیں گے تو آپ کی عقلیں ناکام ہو جائیں گی اور اس میں غلطی میں پڑ جائیں گے اور اس کا کوئی حاصل نہیں ہوگا، یہ ایک بھنور ہے، بھول بھلیا ہے، اس میں آدمی سوچ میں پڑ جائے گا تو اس کا کوئی جواب حاصل نہیں کر سکے گا بلکہ خود بد عقیدہ ہو جائے گا۔ بارک جو سوال ہوا تھا اس کا جواب قرآن پاک میں بھی اشارت موجود ہے کہ سورہ کہف میں سیدنا خضر علیہ السلام نے جب موسیٰ علیہ السلام کے ساتھ سفر فرمایا تو سفر کے دوران آپ نے تین کام کیے، تین کام میں سے ایک کام یہ تھا کہ پہلے ایک کشتی میں آپ سوار ہوئے، کشتی میں آپ سوار ہوئے تو اس کشتی میں سوار ہوئے اور کشتی کے پٹے کو اکھاڑ کے کشتی کو خراب کر دیا، کس نے؟ سیدنا خضر علیہ السلام۔ پھر آگے گئے تو ایک بچہ ان کو ملا، بچہ معصوم سا بچہ تھا، معصوم تو نہیں کہنا چاہیے، ینگ بچہ تھا، چھوٹا سا بچہ تھا اور شاید اس کی آنکھیں بھی نہیں تھی، لیکن اس بچے کو قریب بلا کر کے سیدنا خضر علیہ السلام نے اس کو قتل کر دیا، اس کو ذبح کر دیا۔ تیسرا جب ایک گاؤں میں گئے تو وہاں پہ ان کو بھوک لگی تھی تو اس گاؤں والوں کو پھر انہوں نے سوال کیا کہ ہم کو کھانا دو، تو گاؤں والوں نے صاف انکار کر دیا، لیکن اسی گاؤں میں ایک دیوار تھی جو گرنے والی تھی، تو سیدنا خضر علیہ السلام کو اللہ تبارک و تعالیٰ نے یہ معجزہ عطا فرمایا تھا کہ جس چیز کو ہاتھ لگائے وہ ویسی درست ہو جائے، تو آپ نے صرف گرتی ہوئی دیوار کو ہاتھ لگایا تو دیوار پھر سے کھڑی ہو گئی، سالم ہو گئی۔ تو موسیٰ علیہ السلام نے تینوں مرتبہ سیدنا خضر علیہ السلام سے پوچھا، بھائی آپ نے ایسے کیوں کیا، پٹا کیوں اکھاڑ دیا کشتی کا، دوسری مرتبہ بچے کو قتل کیا تو کیا اسے بچے کو قتل کیا تو قصور نہیں تھا، اور تیسرا وہ دیوار جو گرنے والی تھی اس دیوار کو ٹھیک کرنے کی کیا ضرورت تھی، حالانکہ جس سے ہم نے کھانا مانگا تھا ان گاؤں والوں نے ہمیں کھانا نہیں دیا، آپ یہ دیوار ٹھیک کر دیتے، آپ یہ دیوار ٹھیک کر دیتے اور پیسے لے لیتے تو ہمیں کچھ پیسوں سے پھر کھانا مل جاتا۔ باقی مختلف جواب سیدنا خضر علیہ السلام نے عطا فرمائے، لیکن جس بات پہ میں آپ کو جو ہے اس کا جواب دینا چاہ رہا تھا کہ ظالم ظلم کرتا ہے اور مظلوم بیچارہ مارا جاتا ہے تو اس میں ہم غور و فکر کریں گے تو ہمیں اس کا جواب نہیں ملے گا، لیکن جب موسیٰ علیہ السلام نے خضر علیہ السلام سے پوچھا کہ اس بچے کو آپ نے قتل کیوں کیا تو سیدنا خضر علیہ السلام نے جواب دیا، وہ ام الغلام و فتح ہو و ام الغلام ہو بار کے، انہوں نے جواب یہ دیا کہ یہ جو بچہ تھا جس کو میں نے ذبح کر دیا، یہ بچہ بڑا ہو کر کے معاذ اللہ بڑا باغی اور کافر بن جاتا، بڑا باغی اور کافر بن جاتا، اور یہ اپنے ماں باپ کو بھی جو ہے تغیانی اور کفر کے اوپر ابھارتا، تغیانوں و کفرہ کی طرف وہ ابھارتا۔ فاردنا عبدالحما خیر منہا، کہ اللہ تبارک و تعالیٰ نے چاہا، اللہ تبارک و تعالیٰ مشیت یہ تھی کہ اس کو قتل کر دیا جائے اور اس کے ماں باپ کو دکھ تو ہوگا اس کے مر جانے کا، لیکن اس کے ماں باپ کو اللہ تبارک و تعالیٰ اس سے اچھا صاف ستھرا اور نیک بیٹا عطا فرمائے۔ ٹھیک ہے، تو قرآن پاک کی آیت ابھی مستحضر نہیں ہے میرے سامنے، ابھی یاد بالکل پکانا ابو بھائی نہیں بولے، وہ تو یتیم بچوں کے لیے، لیکن یہ ہے کہ پھر سیدنا خضر علیہ السلام فرماتے ہیں، موسیٰ علیہ السلام سے کہتے ہیں کچھ بھی میں نے کیا یہ اللہ کی مشیت سے کیا، اپنے ارادے سے نہیں کیا، اپنے ارادے سے اپنی خواہش سے نہیں کیا، جو کچھ اللہ کا حکم تھا اس کے مطابق کیا، لیکن اس میں راز بھی بتا دیا کہ اس بچے کو قتل کرنے کا حکم اس لیے ملا کیونکہ یہ آگے جا کر کے یہ بچہ کافر ہو جاتا اور اتنا دلیر ہو جاتا کہ اپنے ماں باپ کو بھی جو ہے طغیانی مطلب بغاوت اور کفر پہ ابھارتا، تو اللہ تبارک و تعالیٰ چاہا کہ اس کے ماں باپ مومن ہیں تو ان کو مومن رہنے دیا جائے اور اس کو ختم کر کے اس کے ماں باپ کو اس سے اچھا صاف ستھرا اور نیک بیٹا عطا ہو جائے۔ تو اللہ تبارک و تعالیٰ کی مشیت جو ہے ہمیں نہیں پتہ ہوتی، ہم افسوس کرتے ہیں ہائے ہائے اتنا بڑا ظلم ہو گیا اور فلاں کو قتل کر دیا گیا، اللہ تعالیٰ کو پتا ہے کہ آگے کیا ہونے والا تھا، ہمیں اور آپ کو مصلحتوں کا پتہ نہیں ہوتا، اللہ تبارک و تعالیٰ بہتر جانتا ہے۔ تو میں نے سوچا کہ اس بات کا جواب دے دوں تاکہ ان بھائی کو بھی جو تسلی ہو جائے، اور جن کے ذہن اس طرح کے سوال آتے ہیں उनको भी तसल्ली हो जाए। बहरहाल तंबीह यह है इस बात में कि नसीब के बारे में, किस्मत के बारे में, तकदीर और कदा के बारे में बहस करना, ज्यादा उलझना, ज्यादा सोचना, ये तो हुजूर ने खुद मना फरमा दिया है, खुद मना फरमा दिया है। तो आज का दर्स बाकायदा शुरू करते हैं कि नबूवत के बारे में अकायद हम सीख रहे हैं। सैदना मुफ्ती अमजद अली आज़मी साहब रहमतुल्लाह ताला की किताब बाहर शरीयत का ये पहला हिस्सा है जिसमें से हमने किताब जिसमें से हमने अल्लाह तबारक व तआला की ज़ात और सिफ़ात के बारे में पढ़ लिया। अब नबूवत के बारे में अम्बिया अलैहिस्सलाम की ज़ात और सिफ़ात के बारे में पढ़ रहे हैं। फरमाते हैं कि मुसलमान के लिए जिस तरह ज़ात और सिफ़ात का जानना ज़रूरी है, यानी अल्लाह तबारक व तआला की ज़ात और सिफ़ात का जानना ज़रूरी है कि किसी ज़रूरी का इनकार या मुहाल का इस्बात से काफिर ना कर उसे काफिर ना कर दे, इसी तरह ये जानना भी ज़रूरी है कि नबी के लिए क्या जायज़ है और क्या वाजिब और क्या मुहाल। कि वाजिब का इनकार और मुहाल का इकरार मूजिब कुफर है, और बहुत मुमकिन है कि आदमी नादानी से खिलाफ अकीदा रखे या खिलाफ बात जबान से निकाले और हलाक हो जाए। तो जो दीवाचे की तरफ मैंने आपसे अर्ज किया वही बात हजरत फरमा रहे हैं कि जिस तरह अल्लाह तबारक व ताला की ज़ात और सिफात के बारे में जानना ज़रूरी है कि कहीं वो ऐसी बात अल्लाह तबारक व ताला के बारे में ना सोचे, अकीदा ना रखे जो कुफर हो, या ऐसी बात ना सोचे कि जो उसमें है और कहेगी ये नहीं है, तब भी माज़ अल्लाह गुमराह और काफिर हो जाएगा। इसी तरह अम्बिया अलैहिस्सलाम के बारे में भी अकीदा दुरुस्त होना चाहिए कि कहीं उनके लिए जो चीज़ मुहाल है वो उनके बारे में ना सोच पड़े, उसके अंदर ना घुस जाए, और जो चीज़ उनमें वाजिब होना ज़रूरी है उसका वो इनकार ना कर दे। खुदा खुदा ना खास्ता कि नबी के अंदर कुछ औसाफ वाजिब है, होना ज़रूरी है, तो अगर कोई उसका इनकार कर दे नादानी में तो भी माज़ अल्लाह गुमराह बदीन हो जाएगा। और जो नबी में होना मुहाल है, नामुमकिन है नबी के अंदर ऐसी बात होना, उसका वो अकीदा रखे कि नहीं होता है, तब भी वो माज़ अल्लाह गुमराह हो जाएगा। तो इसलिए नबूवत के बारे में उसके अकायद दुरुस्त होने चाहिए। तो अब बताते हैं अकीदा नंबर एक, नबी उस बशर को कहते हैं जिसे अल्लाह ताला ने हिदायत के लिए वही भेजी हो। वही उसको कहते हैं कि जिसके ज़रिए अल्लाह तबारक व ताला ने फरिश्तों के ज़रिए, ख़ासतौर पर जिब्रील अलैहिस्सलाम के ज़रिए पैगाम भेजा हो। वही कहते हैं ऐसी बात को जो फरिश्तों के ज़रिए आई और पैगाम के तौर पर उसको मिली। तो नबी वही होता है जो इंसान हो, बशर। नबी उस इंसान को, उस बशर को कहते हैं जिसे अल्लाह ताला ने हिदायत के लिए, यानी लोगों की हिदायत के लिए वही भेजी हो, यानी फरिश्ते के ज़रिए उसको पैगाम भेजा। और अकीदे नंबर एक ही में इरशाद फरमाते हैं, और रसूल बशर ही के साथ ख़ास नहीं बल्कि मलाइका में भी रसूल हैं। रसूल लफ्ज़ निकला है इरसाल से, इरसाल मतलब होता है भेजना, इरसाल होता मतलब भेजना। तो किसी को अगर भेजा जाए किसी के पास, तो उर्दू में, इंग्लिश में उसको कहते हैं मैसेंजर, मैसेज भेजने, मैसेज लेकर के जाता है, इसलिए उसको मैसेंजर कहते हैं। लेकिन किसी को अगर भेजा जाए तो कहा जाता है कि इसको भेजा गया है। तो रसूल का मतलब होता है कि भेजा गया। अब हर रसूल नबी ज़रूर होता है, हर रसूल नबी ज़रूर होता है, जैसे इंसान में अगर रसूल है तो नबी ज़रूर है, लेकिन हर नबी रसूल नहीं होता, हर नबी रसूल नहीं होता, इंशाल्लाह उसकी तफसील आगे आएगी। तो नबी जितने भी हैं वो सब इंसान हैं, कोई नबी गैर इंसान नहीं है, लेकिन रसूल जितने भी हैं उनमें नबी भी हैं, इंसान भी हैं, और कुछ रसूल फरिश्ते भी हैं। समझ में आ गई? फरिश्तों में नबी नहीं कह सकते, लेकिन फरिश्तों में रसूल हैं जिनको मतलब भेजा गया है। ठीक है, तो रसूल जो लफ्ज़ है ये नबियों के लिए इस्तेमाल होता है और बाज़ नबियों के लिए, और फरिश्तों में भी रसूल हुए हैं। अकीदा नंबर दो, अम्बिया सब बशर थे यानी इंसान थे और मर्द थे, ना कोई जिन नबी हुआ है ना कोई औरत, ना कोई जिन कभी नबी हुआ है ना कोई औरत। इसके लिए कुरान पाक में अल्लाह तबारक व ताला ने इरशाद यूं फरमाया कि बोला सब जा नहीं, ये नहीं है, अल्लाह ताला ने इरशाद फरमाया वमा अरसलना मिन कब्लिका इल्ला रिजालन नूही इलैहिम, कि ए महबूब सल्लल्लाहु अलैहि वसल्लम ہم نے آپ سے پہلے کسی کو نبوت نہیں دی مگر مردوں کو. صحیح ہے, اس طرح ارشاد ہوا کہ اللہ تبارک و تعالیٰ نے نبی جو بنائے, جتنے بھی بنائے وہ سارے کے سارے کیا تھے, انسان تھے اور مرد تھے. کوئی جن جو ہے اللہ کا نبی نہیں بنایا گیا اور نہ ہی کسی عورت کو نبیہ بنایا گیا. اس میں اس بات کا رد ہے کہ جو لوگ معاذ اللہ سیدہ بی بی مریم رضی اللہ تعالی عنہا کو جو ہے وہ نبی کہتے ہیں, نبیہ مانتے ہیں معاذ اللہ رب العالمین. اس لیے کہ سیدہ بی بی مریم رضی اللہ تعالی عنہا جب اعتکاف میں بیٹھی تھیں اور پھر ان کو اللہ تبارک و تعالی چن لیا کہ ان کے بطن اطہر میں عیسیٰ علیہ السلام کو بھیجنا ہے, پیدا فرمانا ہے, بغیر بات کے اللہ تبارک و تعالیٰ نے عیسیٰ علیہ السلام کو پیدا فرمایا. اور ان کی والدہ صاحبہ کون ہے؟ سیدہ بی بی مریم ہے. جب بی بی مریم رضی اللہ تعالیٰ عنہا اعتکاف میں بیٹھی تو ان کے پاس جو ہے جبریل علیہ السلام آئے, جبریل علیہ السلام آئے اور جبریل علیہ السلام نے آ کر کے کہا کہ میں تم کو ایک بیٹا دینے کے لیے آیا, میں تم کو ایک بیٹا دینے کے لیے آیا ہوں. تو چونکہ جبریل علیہ السلام جو ہے ایسے فرشتے ہیں جو نبیوں کے پاس آتے ہیں, وحی لے کر کے آتے ہیں, لیکن یہاں پر سیدہ بی بی مریم کے پاس آئے ایک خوشخبری دینے کے لیے کہ میں تمہیں ایک بیٹا دینے کے لیے آیا ہوں, تو یہاں سے کچھ لوگوں کو مغالطہ ہو گیا کہ سیدہ بی بی مریم بھی جو ہیں وہ اللہ کی نبیہ ہیں. لیکن قرآن پاک گواہ ہے کہ وہاں تو ایک پیغام لے کر کے آئے کہ میں تمہیں ایک بیٹا دینے کے لیے آیا ہوں, اس میں بڑی حکمتیں ہیں. لیکن سیدہ بی بی مریم ہے یا کوئی بھی عورت دوسری جو ہے وہ کوئی نبیہ نہیں بنی, قرآن اس پہ گواہ ہے. تو انبیاء سب بشر تھے اور مرد, نہ کوئی جن نبی ہوا نہ کوئی عورت. ٹھیک ہے. عقیدہ نمبر 3, اللہ عز و جل پر نبی کا بھیجنا واجب نہیں ہے, اس نے اپنے فضل و کرم سے لوگوں کی ہدایت کے لیے انبیاء بھیجے. یعنی اللہ تبارک و تعالیٰ کے لیے یہ کبھی بھی یہ تصور نہیں کیا جا سکتا کہ اللہ تبارک و تعالیٰ اگر نبی نہ بھیجتا تو ہمیں مسلمان ہونا فرض نہیں تھا, ہمیں اس پہ ایمان آنا فرض نہیں تھا. نہیں, اللہ تبارک و تعالیٰ کی نشانیاں اور اس کی وحدانیت کی نشانیاں اور اس کے کرشموں کی نشانیاں اور اس کی قدرت کی نشانیاں, بلکہ ہر چیز جو ہے اس کے خالق کی نشانی ہے, اور وہ ہر چیز اس طرف جو ہے اشارہ کرتی ہے کہ اس کو ایک اللہ تبارک و تعالیٰ نے بنایا. اگر اللہ تبارک و تعالیٰ کسی نبی کو, کسی رسول کو, کسی بھی پیغمبر کو ہدایت کے نہ بھی بھیجتا, تب بھی ہم سب پہ واجب ہوتا کہ ہم اس کی عبادت کرتے اور اس ایک مانتے. لہذا یہ سمجھ لیں کہ اس پہ یہ واجب نہیں تھا, اس پہ یہ فرض واجب نہیں تھا کہ وہ نبی بھیجتا اور اس نبی کے بھیجنے کے بعد ہم نبوت کا اقرار کرتے, اس کی نبوت کا, اور پھر اللہ پر ایمان لاتے اور پھر جو ہے اس کے احکام کو بجا لاتے. یہ ہم پہ اس پہ واجب نہیں تھا. اس کی یہ کرم نوازی ہے, یہ اس کا کرم ہے کہ اس نے اپنے کرم سے, اپنے فضل سے, اپنی خاص رحمت سے انبیاء علیہ السلام کو ہماری طرف بھیجا. ٹھیک ہے. اور اس کے دلائل میں بہت سارے علماء یہ فرماتے ہیں کہ لا یجب علی اللہ سبحانہ بعث الرسول, کہ اللہ تبارک و تعالیٰ پہ واجب نہیں ہے کہ وہ کسی رسول کو ہماری طرف بھیجے. ٹھیک ہے. یہ اس پہ واجب نہ تھا, لیکن اس نے اپنے کرم سے, اپنے فضل سے, اپنی خاص رحمت سے انبیاء علیہ السلام کو بھیجا تاکہ ہمیں ہدایت ملے. عقیدہ نمبر 4, نبی ہونے کے لیے اس پر وحی کا ہونا ضروری ہے, خواہ فرشتے کی معرفت ہو یا بلا واسطہ. اس کو غور سے دوبارہ پڑھتے ہیں کہ عقیدہ نمبر 4 فرماتے ہیں, نبی ہونے کے لیے اس پر وحی ہونا ضروری ہے, اس پر وحی آئے یہ اس کے لیے ضروری ہے. اور یہ وحی کس طرح آتی ہے؟ یا تو فرشتے کے ذریعے, یا فرشتے کی معرفت, یا فرشتے کے واسطے سے ہو, یا پھر بلا واسطہ ہو, لیکن اس پر وحی آنا ضروری ہے. جس پہ وحی نہیں آتی وہ نبی نہیں ہو سکتا, جس پہ وحی نہیں آتی اس پہ وہ نبی نہیں ہو سکتا. اس کی دلیل یہ ہے, بلکہ اس کی حکمت یہ ہے کہ اگر وحی نہ آئے تو ہر کوئی کہہ سکتا ہے میں نبی ہوں. اگر وحی نہ آئے تو معاذ اللہ ہر ایرا غیرا نتو خیرا کھڑے ہو کر کے دعویٰ کر سکتا ہے کہ میں نبی ہوں, تو اسے ثبوت ہی نہیں مانگا جا سکتا کہ بھائی تمہارے پر کوئی وحی آئی ہے یا نہیں آئی. لہذا اللہ تبارک و تعالیٰ نے اس کی بے شمار حکمتوں میں سے یہ حکمت بھی ہے کہ کوئی نبوت کا دعویٰ کرے تو तो उसको पास वही की दलील होनी चाहिए कि मेरे पास वही आई है, मेरे पास फरिश्ता आया है, या मुझे ये बताया गया अल्लाह ताला की तरफ से जो और किसी को पता नहीं है। तो इसके अंदर दलील क्या है? अल्लाह तबारक व तआला खुद इरशाद फरमाता है, वमा काना बशरिन अय यकल्लमुल्लाह इल्ला वहयन औ मिन वराई हिजाब औ युरसिला रसूलन फयूहिया बिइज्निही मा यशा मा यशा इन्नहु इन्नहु अली इन्नहु अलियुन हकीम। कि अल्लाह तबारक व तआला के लिए ये अल्लाह तबारक व तआला इस चीज़ से वरा है कि किसी बशर से वो डायरेक्ट बात करे, सिवाय इसके कि किसी फरिश्ते के जरिए या हिजाब के पीछे से उससे कलाम फरमाए। ये अल्लाह तबारक व तआला की शान है ये कि वो किसी बशर से, किसी इंसान से डायरेक्ट बात नहीं फरमाता, ये उसकी शान से वरा है, सिवाय दो तरीके से। एक तरीका ये किसी फरिश्ते के जरिए उसको पैगाम पहुंचाए, या फिर हिजाब के पीछे से उस नबी से बात कर ले, उस नबी से बात कर ले। तो मालूम ये हुआ कि वही का आना जरूरी है, अगर किसी पे वही नहीं आए तो वो नबी नहीं है। आगे पढ़ते हैं अकीदा नंबर 5। बहुत से नबियों पर अल्लाह ताला ने सहीफे और आसमानी किताबें उतारी, उनमें से 4 किताबें बहुत मशहूर हैं, तौरात जो हज़रत मूसा अलैहिस्सलाम पर, जबूर हज़रत दाऊद अलैहिस्सलाम पर, इंजील हज़रत ईसा अलैहिस्सलाम पर, और कुरान अज़ीम के सबसे अफजल किताब है सबसे अफजल रसूल हुजूर पुर नूर अहमद मुश्तबा मोहम्मद मुस्तफ़ा सल्लल्लाहु तआला अलैहि वसल्लम पर। ये 4 किताबें बहुत मशहूर है। और आगे इरशाद फरमाते हैं, कलाम इलाही में बाज का बाज से अफजल होना उसके ये माना है कि हमारे लिए उसमें सवाब जायद है, वरना अल्लाह अज़्ज़ा वजल एक, उसका कलाम एक, उसमें अफजल और मफजूल की गुंजाइश नहीं। इसको फिर से आसानी से पढ़ते हैं। बहुत से नबियों पर अल्लाह तबारक व तआला ने सहीफे और आसमानी किताबें उतारी। सहीफे कहते हैं वरक को, सुहूफ कहते हैं वरक को। तो बहुत से सुहूफ जो है अल्लाह तबारक व तआला ने नबियों पर उतारी, जैसे कुरान में आता है सुहूफ इब्राहिम व मूसा। मूसा अलैहिस्सलाम का सुहूफ जो है वो क्या है? तौरात है। लेकिन इब्राहिम अलैहिस्सलाम के जो सुहूफ हैं उनका कोई नाम हमें अभी पता नहीं है। तो बहुत सारे अम्बिया अलैहिस्सलाम पे किताबें और सुहूफ उतारी गई, उनमें से 4 किताबें बहुत मशहूर हैं। पहली किताब जो मशहूर है वो तौरात जो मूसा अलैहिस्सलाम पे उतारी गई, जबूर जो हज़रत दाऊद अलैहिस्सलाम पे उतारी गई, इंजील जिसको बाइबल भी कहते हैं इंग्लिश में वो हज़रत ईसा अलैहिस्सलाम पे उतारी गई। और फिर आगे इरशाद फरमाते हैं कि सबसे अफजल किताब सबसे अफजल रसूल पे उतारी गई जिसका नाम है कुरान अज़ीम। फिर आगे इरशाद फरमाते हैं कि किताबें तो सब अल्लाह की हैं, कलाम तो सब अल्लाह के हैं, तो कुरान अज़ीम को सबसे अफजल किताब कहने का मतलब क्या? कुरान अज़ीम को सबसे अफजल किताब कहने का मतलब ये है कि उसमें हमारे लिए सबसे ज्यादा सवाब है, उसमें हमारे लिए सबसे ज्यादा सवाब है। क्यों? इसलिए कि अल्लाह तबारक व तआला एक है, उसका कलाम भी एक है, और उसमें अफजल और मफजूल की गुंजाइश नहीं, क्योंकि कलाम तो जबूर भी अल्लाह ही का कलाम है। बाइबल जो अभी तो बाइबल असली नहीं है, लेकिन जो उतारा गया था इंजील वो भी अल्लाह का कलाम है, तौरात भी अल्लाह का कलाम है। तो कलाम होने में तो वो सब यकसा है, अल्लाह ही का कलाम है। लेकिन कुरान सबसे अफजल कलाम इसलिए माना जाता है कि कुरान पढ़ने में अब हमारे सवाब है, इंजील यानी बाइबल और तौरात और जबूर पढ़ने में अभी हमारे लिए सवाब नहीं है, कुरान पढ़ने में हमारे लिए सबसे ज़्यादा सवाब है। यानी हक तबारक तआला की किताबें हैं जिनको उसने अपने बाद रसूलों पर नाजिल फरमाया और दूसरों को उनकी पैरवी का हुक्म दिया। उनमें से 4 किताबें बड़ी और बहुत मशहूर हैं। उनमें से एक तौरात है जो हज़रत मूसा अलैहिस्सलाम पर नाजिल हुई, दूसरी जबूर है जो हज़रत दाऊद अलैहिस्सलाम पर नाजिल हुई, तीसरी इंजील है जो हज़रत ईसा अलैहिस्सलाम पर नाजिल हुई, और चौथी कुरान मजीद फुरक़ान अज़ीम है जो तमाम आसमानी किताबों का खुलासा है और सबसे अफजल रसूल अलैहिस्सलाम पर नाजिल हुई। आगे पढ़ते हैं, यूं इरशाद फरमाते हैं कि अकीदा नंबर 5। अकीदा नंबर 6। सब आसमानी किताबें और सहीफे हक हैं, कोई ये नहीं कह सकता कि भाई पहले जो आसमानी किताबें थी वो हक नहीं थी, सिर्फ कुरान ही हक है, ऐसा कोई कहे
नहीं
नहीं सकता। सब आसमानी किताबें और सहीफे हक हैं और सब कलामुल्लाह है, सारे के सारे अल्लाह के कलाम हैं। उनमें जो कुछ इरशाद हुआ सब पर ईमान जरूरी है। फिर से सुनिए गौर से कि सारी की सारी आसमानी किताबें और सहीफे हक हैं और सब अल्लाह के कलाम हैं। उनमें जो कुछ भी इरशाद हुआ सब पर ईमान जरूरी है, मगर ये बात अलबत्ता हुई कि अगली किताबों की हिफाजत अल्लाह ताला ने उम्मत के सुपुर्द की थी, जिस पर नाजिल हुई उन उम्मतों पे सुपुर्द की थी, इसलिए उसका हिफ्ज ना हो सका, उसको वो लोग हिफाजत से संभाल नहीं सके। कलाम इलाही जैसा उतरा था उनके हाथों में वैसा बाकी ना रहा, उन उम्मतों ने उसको बाकी रखने की कोशिश पूरी नहीं की, बाकी रह ना सका वो, बल्कि उनकी उनके शरीरों ने तो ये किया कि उनमें तहरीफें कर दी, यानी अपनी ख्वाहिश के मुताबिक घटा और बढ़ा दिया। तो दो बातें यहाँ पर चली कि एक तो ये कि जो कुछ भी अल्लाह तबारक व तआला ने इरशाद फरमाया है, कलाम उतारा है, किसी भी नबी पर उतारा है, उन सब पे हमारा ईमान है कि ये हक है, उसमें कोई बातिल नहीं है, सब कुछ हक है, सब कुछ अल्लाह का कलाम है। और कैसे कि अल्लाह तबारक व तआला खुद इरशाद फरमाता है, जा बजा वमा ऊतिया मूसा वमा ऊतिया ईसा इस तरह व ऊतिया नबीयून मिन रब्बिहिम, यानी सब कुछ जो कुछ भी किताबों का आप तذکرہ सुनते हो, इंजील का, तौरात का वगैरह, ये सब के सब अल्लाह तबारक व तआला की तरफ से आई है। और आगे दूसरे में ये कि अल्लाह तबारक व तआला की जो पहली किताबें नाजिल हुई थी वो खराब हो गई, लेकिन इसलिए खराब हुई कि उसकी हिफाजत का जिम्मा जो है वो उनकी उम्मतों को दे दिया गया था, उनकी उम्मतें उनका हिफाजत उनकी हिफाजत ना कर पाई। और ये जो किताब है किताब इलाही जिसको हम कुरान अजीम कहते हैं, इसकी हिफाजत अल्लाह तबारक व तआला ने खुद अपने जिम्मे कर्म पे रखी।
सुभान अल्लाह।
तो इसका इसकी इसकी दलील क्या है, अल्लाह ताला खुद इरशाद फरमाता है, इन्ना नहनु नज़लना ज़िक्रा व इन्ना लहू लहाफिज़ून, ये सूरह हिजर में है। अल्लाह तबारक व तआला इरशाद फरमाता है कि बेशक हम ही ने, हाँ हम ही ने इसको इस जिक्र को उतारा है, किसको, यानी कुरान पाक को उतारा है, और बेशक हम ही उसके जहूर जरूर जहूर उसके मुहाफिज हैं, वही ना लहू लहाफिज़ून, जहूर उसकी हिफाजत फरमाएंगे। अब ये जो कुरान पाक की आयत है, इन्ना नहनु नज़्ज़लना ज़िक्रा व इन्ना लहू लहाफिज़ून, इसमें इतनी ताकीद है, एक होता है ना कि बेशक मैं करूंगा या बेशक हम करेंगे, इसमें ताकीद या बेशक और जरूर ब जरूर के इतने अल्फाज हैं कि कहते हैं कि इतनी खूबसूरती से इतनी ताकीद वाली कोई और आयत करीमा है ही, और इतनी बार ताकीद करने के बाद तो ग्रामर की खराब हो जाता है, लेकिन ये कुरान की खूबसूरती, अल्लाह के कलाम की खूबसूरती है कि इतनी मरतबा एक सेंटेंस में 5 मरतबा 6 मरतबा ताकीद करने के बावजूद इसके जैसी आयत करीमा दूसरी मिलती।
सुभान
इन्ना, इसमें भी ताकीद, नहनो बेशक हम, नज़लना वापिस नून के साथ हमने किया, अज़िक्रा इन्ना बेशक हम, लहू उसके जरूर ब जरूर, लहाफिजून जरूर उसकी हिफाजत करने वाले, यानी इसकी इतनी ताकीद अल्लाह तबारक तआला फरमाई कि इसमें वैसे तो कुरान की किसी भी हुक्म में शक की कोई गुंजाइश ही नहीं, लेकिन यहाँ पर इतनी ताकीद फरमाई गई कि जो शक करेगा वो अपने ईमान का बेड़ा गर्क कर देगा, वो अपने ईमान का माजल्ला बेड़ा गर्क कर देगा। तो अल्लाह तबारक व ताला ने इस कुरान पाक की हिफाजत का जिम्मा खुद उठाया। लिहाजा जब कोई बात उन किताबों की हमारे सामने पेश आए, यानी पहली किताबों की पेश हो, तो अगर वो हमारी किताब के मुताबिक हो, हम उसकी तस्दीक करेंगे, यानी तौरात में, इंजील में और जबूर में कोई ऐसी बात हमें मिले जो कुरान पाक के बिल्कुल मुताबिक हो, तो हम उसकी तस्दीक करेंगे कि हाँ ये ठीक है। जैसे तौहीद के बारे में कि अल्लाह के अलावा कोई इबादत के लायक नहीं, अल्लाह तबारक व तआला के, इस तरह की कोई मुहकम बातें मिल जाए जो कुरान के बिल्कुल मुताबिक हो, 100%, कोई लचक ना हो जरा भी, जो है उसमें गुंजाइश ना हो कि नहीं उसमें कुछ और कहा गया है और कुरान में कुछ और कहा गया है, जरा भर भी फर्क ना हो, الفاظ کی بات نہیں کر رہا، معنی میں ایک رسی برابر بھی فرق نہ ہو تو ہم اس کی مطابقت کریں گے، اور اس کی مطابقت ہو ذرا برابر بھی فرق نہ ہو تو ہم اس کی تصدیق کریں گے کہ ہاں یہ بات درست ہے. اور اگر مخالف ہو، اور اگر اس کے بعد اس میں کوئی مخالفت ہو، اور اگر مخالف ہے تو یقین جانیں گے کہ یہ ان کی تحریفات سے ہے. یعنی اللہ تبارک و تعالیٰ کا کلام اور اس کے احکام، خاص طور پہ عقائد کے جو احکام تو کبھی بدل ہی نہیں سکتے، تو اگر قرآن پاک کے مطابق ہے تو ہم اس کی تصدیق کریں گے، اور اگر قرآن پاک کے مطابق نہیں ہے تو ہم یہ نہیں کہیں گے کہ وہ غلط تھا. قرآن پاک کبھی غلط نہیں ہو سکتا، کلام الہی کبھی غلط نہیں ہو سکتا. تو ہم یہ یقین کریں گے کہ یہ جو بات ہمیں بتائی جا رہی ہے انجیل میں اور تورات میں اور زبور میں وغیرہ، تو یہ دراصل اللہ کا کلام نہیں ہے، یہ وہ چیزیں ہیں جو ان امتوں نے اپنی طرف سے تحریف کر کے اس میں ڈال دی ہیں. ٹھیک ہے، تو ہم یہ یقین جانیں گے کہ ان کی تحریفات سے ہے، اور اگر موافقت مخالفت کچھ معلوم نہ ہو تو حکم یہ ہے کہ ہم اس بات کی نہ تصدیق کریں نہ تصدیق نہ تکذیب کریں، بلکہ یوں کہیں آمنت باللہ و ملائکتہ و کتبہ و رسلہ. کہ اس میں بڑی حکمت ہے کہ بھائی اللہ کا کلام ہے، اللہ کا کلام ہے، توریت بھی اللہ کا کلام، اوریجنل تھا اللہ کا کلام، انجیل بھی وغیرہ جتنی بھی کتابیں ہیں. اگر مخالفت ہو تو یقین کریں گے کہ یہ اللہ کے کلام میں سے نہیں، انہوں نے زبردستی اس کو ڈالا ہوا ہے، اور اگر مطابقت ہے تو کہیں گے کہ ہاں ٹھیک ہے، تصدیق کر لیں گے. لیکن اگر نہ مطابقت محسوس ہو نہ مخالفت، دونوں نہ ہو، تو ہم اس کتاب کا انکار بھی نہیں کریں گے نہ ہی اس کی تصدیق کریں گے، خاموشی اختیار کریں گے، بلکہ یوں کہیں گے آمنت باللہ، جو کچھ بھی ہے اللہ تبارک و تعالیٰ پہ ہم ایمان لائے ہیں، اور اس کے فرشتوں پر بھی ہم ایمان لائے ہیں، اور اس کی کتابوں پر بھی ایمان لائے ہیں، اور اس کے رسولوں پر بھی ہم ایمان لائے ہیں. ہم نہ اس کی تصدیق کر رہے ہیں نہ اس کی تکذیب کر رہے ہیں. اللہ عز و جل اور اس کے فرشتوں اور اس کی کتابوں اور اس کے رسولوں پر ہمارا ایمان ہے. ٹھیک ہے، آگے عقیدہ نمبر 7. چونکہ یہ دین ہمیشہ رہنے والا ہے، لہذا قرآن عظیم کی حفاظت اللہ عز و جل نے اپنے ذمے رکھی. فرماتا ہے انا نحن نزلنا الذکر و انا له لحافظون. یہ پہلے بھی عرض کیا تھا کہ یہ سورہ ہجر میں ہے، کہ اس کا ترجمہ یہ ہے کہ بے شک ہم نے قرآن اتارا اور بے شک ہم اس کی ضرور نگہبانی کریں گے، بے شک ہم اس کے ضرور نگہبان ہیں. لہذا قرآن میں کسی حرف یا نقطہ کی کمی بیشی محال ہے. محال مطلب ناممکن ہے، تو یہ نہیں کہہ سکتا کہ یہاں پہ یہ چینج کر سکتے ہیں یا وہاں پر چینج کر دیں تو مطلب اچھا ہو جائے گا یا ہمارے مطابق ہو جائے گا، ایسا ماننے والا کافر ہو جائے گا. اس کی کمی بیشی ہی محال ہے، کوئی حرف نکالا نہیں جا سکتا، کوئی نقطہ ڈالا یا نکالا نہیں جا سکتا، کوئی حرف زیادہ ڈال نہیں سکتے. اگرچہ تمام دنیا اس کے بدلنے پہ جمع ہو جائے تو جو یہ کہے کہ اس میں کیے کچھ پارے، اس میں کے کچھ پارے یا صورتیں یا آیتیں، بلکہ ایک حرف بھی کسی نے کم کر دیا یا بڑھا دیا یا بدل دیا، وہ قطعاً کافر ہے، وہ قطعاً کافر ہے. اس لیے کہ اس نے کیا کیا، اس نے اس آیت کا انکار کیا جو اوپر ہم نے ابھی بیان کی، کہ اللہ تبارک و تعالیٰ خود ارشاد فرماتا ہے کہ ہم نے اس کو اتارا، بے شک ہم نے اس کو اتارا اس قرآن کو، اور بے شک ہم ہی اس کے ضرور بضرور نگہبان ہیں. تو اللہ تبارک و تعالیٰ خود اس کی گارنٹی لے رہا ہے کہ ہم ہی نے اتارا ہے، ہم ہی اس کے نگہبان ہیں، اس میں تبدیلی ناممکن ہے. تو اگر کوئی معاذ اللہ یہ کہے کہ اس میں کچھ پارے یا صورتیں یا آیتیں، بلکہ ایک حرف ہی کسی نے کم کر دیا ہے یا بڑھا دیا ہے یا بدل دیا ہے، ایسا عقیدہ رکھنے والا قطعاً کافر ہے، اس لیے کہ اس نے جو اوپر والی لکھی ہوئی آیت ہے اس کا اس نے معاذ اللہ انکار کر دیا. ٹھیک ہے، اس نے اس آیت کریمہ کا معاذ اللہ انکار کر دیا. آگے پڑھتے ہیں عقیدہ نمبر 8. قرآن مجید کتاب اللہ ہونے پر اپنے آپ دلیل ہے. یعنی کوئی اور ہے کہ بھائی بتاؤ قرآن اللہ کا کلام ہے یا نہیں ہے، اس چیز کے لیے قرآن کو اس چیز کی حاجت نہیں. قرآن اگر کوئی پڑھے اس کو دیکھے تو قرآن خود اپنے آپ پر دلیل ہے، خود اپنے آپ پر گواہ ہے کہ وہ اللہ کا کلام ہے. کسی اور کی گارنٹی، کسی اور کی سرٹیفکیٹ کی ضرورت نہیں ہے، ٹھیک ہے؟ قرآن مجید کتاب اللہ ہونے پر اپنے آپ دلیل ہے کہ خود اعلان کے ساتھ کہہ رہا ہے، کیا کہہ رہا ہے؟ وَإِن كُنتُم فِي رَيْبٍ مِّمَّا نَزَّلْنَا عَلَىٰ عَبْدِنَا فَأْتُوا بِسُورَةٍ مِّن مِّثْلِهِ وَادْعُوا شُهَدَاءَكُم مِّن دُونِ اللَّهِ إِن كُنتُمْ صَادِقِينَ فَإِن لَّمْ تَفْعَلُوا وَلَن تَفْعَلُوا فَاتَّقُوا النَّارَ الَّتِي وَقُودُهَا النَّاسُ وَالْحِجَارَةُ أُعِدَّتْ لِلْكَافِرِينَ. کہ اگر، ترجمہ اس کا یہ ہے کہ اگر تم کو اس کتاب میں یعنی قرآن پاک میں جو ہم نے اپنے سب سے خاص بندے محمد صلی اللہ تعالی وسلم پر اتاری ہے کوئی شک ہو، اس کتاب پر آپ کو کوئی شک ہو، تو اس کی مثل، اس کے جیسی کوئی چھوٹی سی سورت کہلاؤ، یعنی بتاؤ کہ ایسی سورت بنا کے لے آؤ، اور اللہ کے سوا اپنے سب حمایتیوں کو بلا لو اگر تم سچے ہو. اگر تم سچے ہو کہ تم اس وقت جو ہے کفار اور قریش کے جو سردار تھے وہ کہتے تھے یہ آدمی کا کلام ہے، تو اللہ تبارک و تعالیٰ نے قرآن کی آیت میں یہ چیلنج اتار دیا کہ اگر تم سچے ہو تو اللہ کے علاوہ تمام حمایتوں کو بلا لو، اور اگر ایسا نہ کر سکو، اور ہم کہہ دیتے ہیں کہ ہرگز ایسا نہیں کر سکو گے، تو پہلے تو چیلنج دیا کہ بلا لو جتنے بلا سکتے ہو اللہ کے سوا، ایک سورت، ایک چھوٹی سی سورت اس کے جیسی بنا کے لانے کی کوشش کرو، اور بلا لو جس کو بلا سکتے ہو. اور پھر اللہ تعالیٰ تر چیلنج دوبارہ ارشاد فرماتا ہے کہ اگر تم نہیں کر سکو، اور ہم گارنٹی سے کہتے ہیں، دعوے سے کہتے ہیں کہ تم ہرگز نہیں کر سکو گے، تو پھر ڈرو. کس سے؟ اس آگ سے ڈرو جس کا ایندھن آدمی اور پتھر ہے، جس کا ایندھن آدمی اور پتھر ہے، جو آگ کافروں کے لیے تیار کی گئی ہے، جو آگ کافروں کے لیے تیار کی گئی ہے، یعنی وہ آگ کو پہلے سے تیار کر لیا گیا ہے ان لوگوں کے لیے جو قرآن کا انکار کریں گے، قرآن کو اللہ کا کلام معاذ اللہ نہیں مانیں گے، یا قرآن میں معاذ اللہ شک کریں گے، یا قرآن میں دوسرے الفاظ ڈالنے کی کوشش کریں گے، یا قرآن کو معاذ اللہ ناقص سمجھیں گے، یا یہ کہیں گے کہ قرآن کی کچھ آیتیں بدل دی گئی ہیں، یا قرآن میں کچھ ایکسٹرا ڈال دیا گیا ہے، یا قرآن میں یہ غلط ہے معاذ اللہ، یا وہ غلط ہے. اللہ تبارک و تعالیٰ ایسے عقائد سے اور ایسے قبیح گناہوں سے بچا کے رکھے. لہذا جب یہ آیت کریمہ اتر گئی اس کے بعد آگے ارشاد فرماتے ہیں، لہذا کافروں نے اس کے مقابلے میں جی توڑ کوششیں کی. جب اللہ تبارک و تعالیٰ نے بھیج دیا تو کافروں نے اس کے مخالفت میں جی توڑ کوشش، اس کے مقابلے میں جی توڑ کوششیں کی، مگر اس کی مثال ایک سطر نہ بنا سکے اور نہ قیامت تک بنا سکیں گے. ٹھیک ہے، نہ بنا سکے اور نہ کبھی بنا سکیں گے. تو اس میں بتایا جا رہا ہے کہ ایک سورہ لے آؤ، لیکن قرآن پاک میں اس طرح کے ایک جگہ نہیں، اور بھی جگہ پہ چیلنجز ہیں کہ ایک سورہ لے آؤ، کہیں پہ آیا کہ ایک آیت لے آؤ، ایک آیت بھی نہیں لا سکتے تم، ایک بامانا اچھی آیت بھی نہیں لا سکتے، اور یہ ناممکن ہے. تو جو لوگ کوشش کریں کہ ٹھیک ہے ٹرائی کرتے ہیں کہ قرآن کی مثل بنایا جا سکتا ہے نہیں بنایا سکتا، وہ بھی ایمان سے خارج ہو جائیں، کوشش کرنے پر بھی خارج ہو جائیں گے، اس لیے کہ ان کا قرآن پہ ایمان نہیں ہے، کیونکہ اللہ نے خود ارشاد فرمایا کہ نہیں لا سکتے، نہیں لا سکتے، ہے نا، خود ارشاد فرمایا فَإِن لَّمْ تَفْعَلُوا وَلَن تَفْعَلُوا، ہم کہہ دیتے تو نہیں لا سکتے. تو اگر اس پہ ایمان ہے تو کوشش نہیں کرے گا، اگر کوشش کرے گا تو بےمان ہے. ٹھیک ہے، تو کوشش کرنے والا بھی بےمان ہو جائے گا، اس لیے کہ اس قرآن پہ اس کا ایمان نہ رہا، اس نے کوشش بھی کی چلو ٹرائی کرتے ہیں دیکھ کیا ہوتا ہے، تو وہ معاذ اللہ اسلام سے خارج ہو جائے گا. لہذا کافروں نے اس کے مقابلے میں جی توڑ کوششیں کی، مگر اس کی مثل ایک سطر نہ بنا سکے، نہ بنا سکیں گے. تو یہ قرآن پاک ایسا زبردست معجزہ ہے میرے آقا کریم صلی اللہ تعالی وسلم کا، کہ جب اللہ تبارک و تعالی نے مختلف انبیاء علیہ السلام کو ان وقتوں میں الگ الگ معجزے عطا فرمائے، جب جادو کا دور تھا تو موسیٰ علیہ السلام کو عصا مبارک عطا فرمایا تمام جادوگروں کو شکست دینے کے لیے، عیسیٰ علیہ السلام کے زمانے میں طب کا زمانہ تھا، طبیب بہت پاورفل تھے، عیسیٰ علیہ السلام کو مردے زندہ کرنے کی طاقت عطا فرما دی، مادر زاد اندھے کو ٹھیک کرنے کی طاقت عطا فرما دی، कोढ़ के बीमार जिसके कोई इलाज नहीं था, कोढ़ी जिसको होते हैं, कोढ़ी से लोग दूर भागते थे, उसके ऊपर से हाथ फेरते थे तो कोढ़ गायब हो जाता था। ऐसी ऐसी कुव्वत अल्लाह तबारक तआला ने अपने नबियों को अता फरमाई, जिस किस्म का दौर था उस किस्म की ताकत कुव्वत और मौजजात अता फरमाए। हुजूर सल्लल्लाहु अलैहि वसल्लम के जमाने में शेर और शायरी का बड़ा जोर था, अरब का मतलब ही होता है बोलने वाला। तो उस जमाने में लोग अपनी जबान पर और शायरी पर बड़ा नाज करते थे। तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम के जमाने अकदस में मक्का शरीफ में बड़े बड़े शुआरा होते थे और बड़े बड़े जो है वो कसीदे पढ़ने वाले, लंबी लंबी जो है वो पोइट्री लिखने वाले बड़े बड़े मशहूर शायर हुआ करते थे। तो जब हुजूर सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह तबारक तआला ने किसी मदरसे में नहीं भेजा, मदरसे में नहीं भेजा और फिर इस कलाम से नवाजा, तो वो हक्का बक्का हो गया कि जो शख्स ने आज तक किसी मदरसे का दरवाजा नहीं देखा वो इतना खूबसूरत कलाम कैसे लेकर आता है, इतना खूबसूरत कलाम कैसे ले आता है। तो हुजूर सल्लल्लाहु तआला वसल्लम को बज़ाहिर दुनियावी तौर पे उम्मी रखने का भी जो है हिकमत ये थी कि ये बता दिया जाए कि जिसको अल्लाह नवाजे उसका कोई मुकाबला नहीं कर सकता, ठीक है। और कुरान पाक ऐसी शय है, ऐसा अल्लाह का कलाम है कि उसकी मिसल जो है कोई शायर ला नहीं सकता। इसीलिए हुजूर को किसी मदरसे का दरवाजा नहीं दिखाया अल्लाह तबारक तआला ने, और शोरा को चैलेंज के तौर पे ये कुरान पेश किया कि इसके जैसा कलाम ले आओ जो ये पढ़ता है, जो मेरा महबूब पढ़ता है। इसमें भी इशारा ये है, वहीन कुन तुम फी रे बि मिम्मा नज़लना अला अब्दिना, अगर तुम्हें इस कलाम में शक है जो इस महबूब सल्लल्लाहु तआला वसल्लम पे हमने उतारा है, इसलिए कि जबान तो हुजूर की है, जबान तो हुजूर की है। चैलेंज किसको देते थे? कि हुजूर को देते थे कि ये अल्लाह का कलाम नहीं, ये आम इंसान का कलाम है। तो चैलेंज कुरान ने ये दिया कि जो कलाम इसकी जबान से निकल रहा है इस पे तुमको शक है, ये उम्मी है, ये उम्मी है, लेकिन इसकी जबान पे, इसकी जबान से जो कलाम निकल रहा है इसमें तुमको शक है कि अल्लाह का कलाम नहीं है, तो फिर इसके जैसी एक सूरत लाओ। वलन तफअलू, अगर ना ला सको, फइल्लम तफअलू वलन तफअलू, और अगर ना ला सको और हरगिज नहीं ला सकोगे हम कह देते हैं, तो फिर उस आग से डरो जिसका ईंधन इंसान और पत्थर बनाए गए हैं और जो काफिरों के लिए तैयार रखी गई है, तैयार की गई है। मालूम ये हुआ कि कुरान को चैलेंज करने वाले को अल्लाह तबारक तआला ने काफिर कहा। ठीक है, आगे पढ़ते हैं कि लिहाजा मसला, अगली किताबें अंबिया ही, अंबिया अलैहिस्सलाम ही को जबानी याद होती थी, यानी जिस नबी पर वो किताब नाजिल हुई वो किताब उसी नबी को याद होती थी। कुरान अजीम का मौजजा है कि मुसलमानों का बच्चा बच्चा याद कर लेता है, यानी तौरा शरीफ हो, इंजील वगैरह हो, जितनी भी सुहूफ थे पहले के, वो जब उतारे जाते थे तो जिस नबी पर वो किताब उतारी जाती थी वो किताब सिर्फ और सिर्फ उस नबी को याद रहती थी, हिफ्ज रहती थी, दिल में याद रहती थी, जबान याद रहती थी। लेकिन कुरान अजीम का ये मौजजा है कि मुसलमानों का बच्चा बच्चा पूरे कुरान का हाफिज होता है। अल्हम्दुलिल्लाह, अल्हम्दुलिल्लाह। और फिर आगे इसकी दलील क्या है? अल्लाह तबारक व तआला जो है कुरान पाक में सूरह कमर में बार बार इरशाद फरमाता है, वलकद यस्सरनल कुरआन लिज़्ज़िक्र फहल मिन मुद्दकिर, बार बार इरशाद फरमाया वलकद यस्सरनल कुरआन लिज़्ज़िक्र फहल मिन मुद्दकिर, के बेशक हमने इस कुरान को याद करने के लिए बड़ा आसान फरमा दिया है, बड़ा ही आसान फरमा दिया है। अकीदा नंबर 9, कुरान अजीम की 7 किरतें सबसे ज़्यादा मशहूर और मुतवातिर हैं, उनमें माज़ल्ला कहीं इख्तलाफ माना नहीं, वो सब हक हैं। उसमें उम्मत के लिए आसानी यह है कि जिसके लिए जो किरात आसान हो वो पढ़े, और हुक्म यह है कि जिस मुल्क में जो किरात राइज है अवाम के सामने वही पढ़ी जाए, जैसे हमारे मुल्क में किरात आसिम रिवायत हफ्स के लोग नावाकफी से इनकार करेंगे और वो माज़ अल्लाह कलमे कुफर होगा। किरत कहते हैं पढ़ने को, कुरान का नाम कुरान इसलिए है कि वो बहुत ज्यादा पढ़ा जाता है, ठीक है ना। किरत बोले ना भाई आपकी किरत अच्छी है या आपकी किरत खराब है, तो किरत का असल मतलब होता है पढ़ना। जैसे कुरान में खुद आया इकरा बिस्मि रब्बिकल लज़ी खलक, पढ़िए अपने रब के नाम से, तो किरत का मतलब होता है पढ़ना। और उर्फ आम में किरत का मतलब होता है एक ख़ास लहजे से और एक ख़ास प्रोनाउंसिएशन से, एक ख़ास तलफ़ुज़ के साथ, کسی چیز کو پڑھنا، ٹھیک ہے؟ تو قرآن پاک کی 7 طرح سے پڑھائی جو ہے مشہور ہے، ٹھیک ہے؟ پڑھائی کے طریقے جو ہیں الفاظ وہی ہیں، پھر سے میں عرض کرتا ہوں کہ اللہ کا کلام ہے، اس میں کوئی تبدیلی نہیں ہے، لیکن پڑھنے کا طریقہ اور تلفظ ادا کرنے کا طریقہ جو ہے اس میں کہیں کہیں پر تھوڑا تھوڑا فرق ہے. قرآن عظیم کی 7 قرأتیں سب سے زیادہ مشہور اور متواتر ہیں. مشہور تو آپ سمجھتے ہیں، مشہور کا مطلب شہرت والی، متواتر کا مطلب یہ ہے کہ ایک شخص یا دو شخص نے گواہی دی کہ بھائی اس طرح پڑھا جاتا ہے، تو دو شخص یا تین شخص کی گواہی کو متواتر نہیں کہیں گے. جب بہت زیادہ لوگ ایک ہی زمانے میں ایک ہی چیز کی گواہی دیں کہ ہاں یہ ہے، تو پھر اس کو کہا جائے گا کہ یہ بھی گواہی دے رہے ہیں، وہ بھی گواہی دے رہے ہیں، فلاں جگہ سے بھی یہی گواہی آئی، فلاں جگہ سے بھی وہی گواہی آئی، یہ آدمی بھی اس طریقے سے گواہی دے رہا ہے. تو یہ ایک میس نریشن ہو گئی کہ بہت زیادہ لوگ اس پہ اتفاق کر رہے ہیں، تو اس کو کہتے ہیں تواتر، کہ بہت سارے لوگ ایک ہی وقت میں ایک ہی چیز کی گواہی دے رہے ہیں. مطلب یہ کہ سب ایک ساتھ جھوٹ نہیں بول سکتے، سب ایک ساتھ جھوٹ نہیں بول سکتے. تو متواتر کا مطلب یہ ہے کہ یہ اتنی مشہور ہیں اور تواتر سے ثابت ہیں کہ یہ ایکسپٹڈ ہے کہ ہاں یہ 7 کے ساتھ بالکل صحیح ہیں. تو قرآن عظیم کی 7 قرأتیں سب سے زیادہ مشہور اور متواتر ہیں. ان میں معاذ اللہ کہیں اختلاف معنی نہیں. جیسے میں نے بتایا نا کہ الفاظ کی ادائیگی میں، پروناؤنسیشن میں، تلفظ میں تھوڑا سا فرق کہیں کہیں پر ہے، لیکن معنی میں کوئی فرق نہیں. وہ سب حق ہے. کیا ہے؟ حق ہے. اور یہ ہمارے عقائد میں ہے کہ اس کو ماننا ضروری ہے، حق ہے، اور ان سب کو ماننا
ضروری.
کسی بھی قرأت کو معاذ اللہ معاذ اللہ معاذ اللہ باطل کوئی کہہ دے تو وہ اسلام سے خارج ہو جائے گا. اس لیے کہ قرأت تو ٹھیک ہے اور معنی بھی وہی ہے جو قرآن کا ہے، تو آپ قرآن کا معاذ اللہ جو ہے قرأت کے ذریعے انکار کر دو گے. سمجھ گئے میری بات؟ تو قرأت کا انکار معاذ اللہ، قرآن کے الفاظ کا معاذ اللہ انکار ہو جائے گا، تو یہ کفر ہے. تو لہٰذا جتنی بھی قرأت ہیں ان سب کو حق ماننا، خاص طور پہ یہ 7 والی، 7 جو مشہور اور متواتر ہیں، ان کو ماننا ضروری ہے. وہ سب کے سب کیا ہیں؟ حق ہیں. اس امت کے لیے، اس میں اس امت کے لیے آسانی ہے کہ جس کے لیے جو قرأت آسان ہو وہ پڑھے، جس کے لیے جو قرأت آسان ہو وہ اس قرأت کو پڑھے. اور حکم یہ ہے کہ جس ملک میں جو قرأت رائج ہے عوام کے سامنے وہی پڑھی جائے. جیسے ہمارے ملک میں قرأت عاصم بروایت حفص، لوگ ناواقفی سے انکار کریں گے اور وہ معاذ اللہ کلمہ کفر ہوگا. یعنی ہمارے ہندوستان پاکستان میں ایک روایت، ایک قرأت مشہور ہے عاصم بروایت حفص سے، وہ ہم پڑھتے ہیں. جیسے ہم پڑھتے ہیں الحمدللہ رب العالمین الرحمن الرحیم مالک یوم الدین. اب یہ مالک یوم الدین لکھا بھی جاتا ہے اور پڑھا بھی جاتا ہے، میم کے بعد جو ہے الف ہے، کہیں کہیں پر میم کے اوپر کھڑا زبر لگا کے لکھ دیتے ہیں، لیکن مطلب وہی ہے، مطلب وہی ہے. پڑھنے میں کہیں کہیں جس طرح ہم پڑھتے ہیں، ہم پڑھتے ہیں مالک یوم الدین، کسی اور قرأت میں پڑھا جاتا ہے ملک یوم الدین. سمجھ گئے؟ مطلب میں کوئی فرق نہیں ہے، لیکن ادائیگی میں فرق ہے. تو اگر کسی کے سامنے ملک یوم الدین پڑھ دیا جائے تو پھر وہ کہے گا یہ قرآن صحیح نہیں پڑھ رہا ہے، یا یہ قرآن نہیں ہے، معاذ اللہ رب العالمین، تو یہ کلمہ کفر ہوگا. لہذا جس ملک میں، جس خطے میں جو لوگ جس قرأت کے سننے کے عادی ہیں، وہ قرأت اس جگہ پہ رائج ہے، اسی قرأت سے قرآن کو وہاں پڑھا جائے، تاکہ لوگ خدا نہ خواستہ اس کا انکار نہ کریں، ٹھیک ہے؟ خدا نہ خواستہ اس کا انکار نہ کر دے. یہ اس کا خلاصہ ہے. عقیدہ نمبر 10، قرآن مجید نے اگلی کتابوں کی بہت سارے احکام منسوخ کر دیے. یوں ہی قرآن مجید کی بعض آیتوں نے بعض آیات کو منسوخ کر دیا. اس کو آسانی سے سمجھنا ضروری ہے کہ قرآن مجید، میں نے عرض کیا پہلے کہ یہ اللہ کا کلام ہے، تو انجیل بھی اللہ کا کلام ہے، تورات شریف بھی اللہ کا کلام ہے، اور زبور بھی اللہ کا کلام ہے، بلکہ بہت سارے صحف جتنے بھی ہیں اس کے سب اللہ کا کلام ہے، لیکن اللہ تبارک و تعالی نے جو حکم ارشاد فرمائے دوسری کتابوں میں، تو ان احکام کو جو پچھلی کتابوں میں تھے، ان کو اللہ تبارک و تعالی نے قرآن کے ذریعے، اور بعض کا یوں سمجھے حبیب اپنے حبیب صلی اللہ تعالی وسلم کے صدقے میں، اس امت پہ رحم فرمانے کے لیے ان احکام کو تبدیل فرما دیا. یہ پھر یہ نہیں کہہ سکتے کہ وہ احکام صحیح نہیں تھے، وہ احکام بھی حق تھے. ہمیں یہ یقین رکھنا ہے کہ ان احکام کا وقت جو تھا وہ پورا ہو گیا. سمجھے میری بات؟ کہ ان کا اللہ تبارک و تعالیٰ کو پہلے ہی پتا ہے کہ یہ حکم جو میں جاری فرما رہا ہوں یہ اس وقت سے اس وقت تک کے لیے ہے، اور پھر جب وقت تبدیل ہو جائے گا، حالات تبدیل ہو جائیں گے، تو میں اپنا حکم بدلی کر دوں گا. تو وہ بھی حق ہے، یہ بھی حق ہے، وہ بھی حق ہے، یہ بھی حق ہے. تو قرآن مجید نے اگلی کتابوں کی بہت سے احکام کو، اگلی کتابوں کے بہت سارے احکام کو منسوخ کر دیے. جیسے ہمیں آپ کو پتا ہے کہ پہلے شراب حلال تھی، قرآن نے شراب کو آہستہ آہستہ حرام فرما دیا. ٹھیک ہے، رمضان کے روزے پہلے جو رکھے جاتے تھے، رمضان کے روزوں میں یا ان کے جو روزے تھے اس میں یہ تھا کہ افطاری کی اسی مہری ہو گئی، اور رات میں اپنی عورت کے پاس نہیں جا سکتے، رات میں اپنی عورت کے پاس، بیویوں کے پاس نہیں جا سکتے. لیکن قرآن پاک نے اس حکم کو تبدیل فرما دیا جو پہلی امت کے لیے تھے، جیسے احل لکم لیلۃ الصیام رفثوا الی نسائکم، کہ اللہ تبارک و تعالیٰ نے حلال فرما دیا کہ تم اپنی عورتوں کے پاس رمضان کی روزوں والی راتوں میں جا سکتے ہو. آگے یوں ہی قرآن مجید کی بعض آیتوں نے بعض آیتوں کو منسوخ کر دیا، یعنی قرآن نے پہلے کتابوں کے احکام کو بھی منسوخ فرمایا، بلکہ قرآن پاک کے اندر بھی جو کلام کے اندر کچھ احکام ہیں ان آیتوں کو بھی منسوخ فرما دیا. اس کی دلائل کیا ہے؟ کہ اللہ تبارک و تعالیٰ نے پہلے سورہ مجادلہ شریف میں ارشاد فرمایا، یا ایھا الذین آمنوا اذا ناجیتم رسولا فقدموا بین یدی نجواکم صدقہ ذلک خیر لکم واطہر فإن لم تجدوا فإن اللہ غفور رحیم. کہ پہلے کچھ حکم آیا، پھر اس کے بعد مصلحت کے تحت اس حکم کو تبدیل فرما دیا گیا. کہ پہلے قرآن پاک میں مثال کے طور پہ ارشاد فرماتے ہیں کہ اللہ تبارک و تعالیٰ کو حکم ہے کہ اے لوگو، جب تم رسول سے کچھ مشورہ کرنا چاہو، ان کی زیارت کے لیے حاضر ہو، تو اس سے پہلے تمہیں چاہیے کہ غریبوں میں، فقیروں میں کچھ صدقہ کرو، پھر اس بارگاہ میں حاضر ہو. پہلے تم کچھ صدقہ کرو باہر، اور پھر اس بارگاہ اقدس میں حاضر ہو. تو یہ حکم آیا. پھر یہاں پہ لکھا کہ ذالک خیر لکم واطہر، یہی تمہارے لیے بہتر ہے اور یہی تمہارے لیے پاکیزہ ہے کہ تم پہلے صدقہ کرو، پھر حضور کی زیارت کے لیے حاضر ہو. ٹھیک ہے نا. پھر آگے فإن لم تجدوا فإن اللہ غفور رحیم، اور اگر یہ تمہارے پاس، تم کو یہ ہو کہ بھائی یہ نہیں مل رہا، تو پھر اللہ تبارک و تعالیٰ بہت معاف فرمانے والا، بہت رحم فرمانے والا ہے. اور پھر آگے اس کے بعد جو ہے اس کو منسوخ کر دیا گیا. پہلے واجب رکھا گیا کہ کرنا ہے، پھر دیکھا کہ غریب ہیں کچھ لوگ، وہ نہیں دے پا رہے، کچھ کنجوس ہیں، تو اس فیض سے محروم ہو جائیں گے. تو پھر اللہ تبارک و تعالیٰ نے اس حکم کو باقی اس لیے ایسے رکھا کہ اب یہ مستحب ہے، کرو تو ٹھیک ہے، نہیں کرو تو کوئی بات نہیں، کرو تو بہت اچھا ہے، نہیں کرو تو کوئی بات نہیں. تو یہ اس کا مطلب یہ نہیں ہے کہ حکم غلط تھا، حکم ہمیشہ صحیح ہے، لیکن ہر حکم کی ایک میعاد ہے اور وہ اللہ کو پتا ہے. ہر حکم کی ایک میعاد ہے، وقت ہے، اس وقت تک اللہ تبارک و تعالیٰ چاہتا تھا کہ حکم رہے، اس کے بعد اس کو تبدیل کیا جائے. تو پھر وہ وقت جب پورا ہو گیا تو پھر دوسرا حکم اللہ تبارک و تعالیٰ نے نافذ فرما دیا. درود پڑھ جائے اللہم صلی اللہ علیہ وسلم ہم بھائی ان کو رحمت ہمارا یا اصحاب ہی مبارک صلی اللہ علیہ وسلم. اسی کو جو ہے یہاں پر سمجھا رہے ہیں حضرت کہ نسخ کا مطلب یہ ہے کہ بعض احکام کسی خاص وقت تک کے لیے تھے. نسخ کا مطلب یہ ہے کہ بعض احکام کسی خاص وقت تک کے لیے ہوتے ہیں، مگر یہ ظاہر نہیں کیا جاتا کہ یہ حکم فلاں وقت تک کے لیے ہے. سمجھ گئے؟ تو اللہ تعالیٰ تو علیم و خبیر ہے، ہر شے جانتا ہے وہ. تو نسخ کا مطلب یہ ہے کہ بعض احکام کسی خاص وقت تک کے لیے ہوتے ہیں، مگر یہ ظاہر نہیں کیا جاتا کہ یہ حکم فلاں وقت تک کے لیے ہے. جب میعاد پوری ہو جاتی ہے تو دوسرا حکم نازل ہوتا ہے. تو وہ پہلا والا حکم بھی حق ہے اور بعد والا حکم بھی حق ہے. تو دوسرا حکم نازل ہوتا ہے جس سے بظاہر یہ معلوم ہوتا ہے کہ وہ پہلا حکم اٹھا دیا گیا، اور حقیقتاً دیکھا جائے تو اس کی اصل میں وقت اس کا ختم ہو گیا ہے، اس کا وقت ختم ہو جاتا ہو جانا بتایا گیا ہے. منسوخ کے معنی بعض لوگ باطل ہونا کہتے ہیں، یہ صحیح نہیں، یہ بہت سخت بات ہے. احکام الہیہ سب حق ہیں، وہاں باطل کی رسائی کہاں؟ وہاں باطل کی تو پہنچ ہی نہیں ہے. تو یہی جو میں نے پہلے عرض کیا کہ اللہ تبارک و تعالیٰ کے تمام احکام حق ہیں، صرف یہ ہوتا ہے کہ وہ پہلے ظاہر نہیں ہوتا کہ ابھی جو حکم دیا یہ کب تک چلنا ہے. جب اس کا ٹائم پورا ہو جاتا ہے تو دوسرا حکم آتا ہے، جس سے اب یہ ظاہر ہو جاتا ہے کہ پہلا حکم حق ہے لیکن اس کا ٹائم اب تک تھا، اب دوسرا حکم نافذ ہو گیا. ٹھیک ہے. اور امام احمد رضا صاحب نے بھی اسی کو کہا کہ فرماتے ہیں نسخ کے یہی معنی ہے کہ اگلے حکم کی مدت پوری ہو گئی ہے. عقیدہ نمبر 12، قرآن کی بعض باتیں محکم ہیں، یہ ذرا غور سے پڑھتے ہیں، توجہ سے پڑھیے گا. قرآن کی بعض باتیں محکم ہیں کہ ہماری سمجھ میں آتی ہیں، اور بعض متشابہ ہیں کہ ان کا پورا مطلب اللہ اور اللہ کے حبیب عز و جل اور صلاۃ السلام کے سوا کوئی نہیں جانتا. متشابہ کی تلاش اور اس کے معنی کی کنکاش وہی کرتا ہے جس کے دل میں کجی ہو. یہ اللہ تبارک نے خود ارشاد فرمایا، میں پڑھتے پڑھتا ہوں. قرآن کی بعض آیتیں محکم ہیں. محکم کا مطلب بتاتے ہیں کہ وہ باتیں ہیں کہ جو ہماری سمجھ میں آسانی سے آ جاتی ہیں. جیسے اللہ تعالیٰ نے ارشاد فرمایا کہ زکوٰۃ دو، وہ دینا ہے. جیسے کوئی ایسی بات نہیں ہے کہ سمجھ میں نہیں آ رہا، دینا ہے، پیسے دینے. حدیث نے سمجھا دیا کہ اب اتنے دینے، لیکن حکم بالکل کلیئر ہے، کوئی اس میں گنجائش نہیں ہے کہ اس کی تعویلات کی جائے یا اس میں کوئی بات اور بتائی جا رہی، نہیں، بالکل کلیئر حکم ہے. زکوٰۃ دینا ہے، نماز پڑھنی ہے، حج ادا کرنا ہے، وغیرہ وغیرہ. تو یہ بالکل محکم ہے، بالکل سمجھ میں آ جانے والی بات. تو قرآن کی بعض باتیں محکم ہیں کہ ہماری سمجھ میں آتی ہیں، اور بعض متشابہ کہ ان کا پورا مطلب اللہ اور اللہ کے حبیب صلی اللہ تعالی وسلم کے سوا کوئی نہیں جانتا. جیسے متشابہ کا مطلب ہوتا ہے کہ شبیہ کہتے ہیں کہ اس کی طرح، ٹھیک ہے، شبیہ کہتے ہیں کہ جو اس کی طرح ہے، یہ ایک چیز ہے تو اس کی مثل کے طور پہ دوسری چیز ہے. تو شبیہ جو ہے نا وہ ایسا لگتا ہے کہ اس کے بارے میں بات ہو رہی ہے، اسی سے لفظ نکلا شبہ ڈاؤٹ. تو متشابہ وہ آیات ہیں کہ جس سے حکم بالکل صاف معلوم نہیں ہوتا، صرف شبہ ہوتا ہے کہ شاید یہ کہا جا رہا ہے. سمجھ بات آئی کہ شاید یہ کہا جا رہا ہے، اور آدمی کو گمان ہوتا ہے، لیکن اس کا اصل مطلب اور حقیقی مطلب اللہ عز و جل کو اور اس کے حبیب صلی اللہ تعالی وسلم کو ہی پتا ہے. اور پھر اللہ تعالیٰ اس کے آگے یوں حضرت اس کے آگے یوں ارشاد فرماتے ہیں کہ جو متشابہ ہے، کہ جن کا حکم بالکل کلیئر نہیں ہے، ان کی تلاش یعنی ان کے مطلب کی تلاش اور ان کے معنی کی کنکاش وہی کرتا ہے جس کے دل میں کجی ہے، جس کے دل میں ٹیڑھا پن ہے، جو بالکل ابھی تک جو ہے وہ آمننا اور صدقنا کی حال میں نہیں پہنچا، اس کو ابھی بھی شک و شبہ رہتا ہے کہ نہیں اس کو معلوم کریں یہ کیوں ایسا کہا گیا، یہ کیوں ایسا کہا گیا. وہ اس کے پیچھے وہی لگتا ہے جس کے دل میں شناپن موجود ہو. تو اللہ تبارک اللہ خود ارشاد فرماتا ہے هو الذی انزل علیک الکتاب منه آیات محکمات وما یعلم تأویله الا اللہ والراسخون فی العلم یقولون آمنا به کل من عند ربنا وما یذکر الا اولو الالباب. کہ اللہ تبارک و تعالیٰ سورہ آل عمران میں شروعات کی آیت ہے، وہ یوں ارشاد فرماتا ہے کہ یہ وہی ہے اللہ تبارک و تعالیٰ जिसने इस कुरान इस किताब को उतारा, ए महबूब सल्लल्लाहु अलैहि वसल्लम, आप पर उतारा, उसमें आयात मुहकमात है, क्लियर कट इंस्ट्रक्शंस वाली आयात है, हुन्न उम्मुल किताब, वो किताब की जड़ है, किताब की मदर है, किताब की जड़ है, असास है वो। वह उखरो मुतशाबिहात, और दूसरी जो है वो मुतशाबिहात है, जो बिल्कुल क्लियर हुक्म में वाजे नहीं है, उसकी इंशाल्लाह मिसालें बाद में आएंगी। तो फअम्मल लजीना फी कुलूबिहिम ज़ैगुन फयत्तबिउन मा तशाबह मिन हुब्तिगाअल फितनत वब्तिगाउ तअवीली, तो जिनके दिलों में कही है, टेढ़ापन है या जंग लगे हुए हैं, वो क्या करते हैं, वो इन मुतशाबिहात आयतों के पीछे लगे रहते हैं, वो क्या करते हैं, इन्हीं आयतों के पीछे लगे रहते हैं, और उनका मकसद क्या होता है, मिनहु इब्तिगाउल फितनति वब्तिगाउ तअवीली, इसलिए कि उनके लिए उनकी उनकी उनके उनकी ख्वाहिश होती है, उनकी नीयत ये होती है कि इन आयतों की टेढ़ा कोई अजीब तरह की तावील निकाल करके उससे फितना पैदा किया जाए, उससे माशाल्लाह फितना पैदा किया जाए। वह यालमु तावीलहु इल्लल्लाह वर्रासिखून फिल इल्म, और उसकी तावील सिर्फ और सिर्फ अल्लाह तबारक व तआला को पता है, उसका असल मतलब सिर्फ अल्लाह तबारक व तआला को पता है। फिर आगे तारीफ फरमाता है, والراسخون في العلم يقولون آمنا به ثم من عند ربنا, और जो इल्म में यानी आलम दीन है, राशिख फिल इल्म है, जिनके दिलों में इल्म बैठ चुका है, राशिख हो चुका है, जम गया है इल्म अल्लाह तबारक व तआला की तरफ से, वो क्या इरशाद फरमाते हैं, वो कहते हैं आमन्ना बिही कुल्लु मिन इंदिना, हम अल्लाह तबारक व तआला की उतारी हुई तमाम आयात पर ईमान लाते हैं, ये तमाम की तमाम अल्लाह तबारक व तआला ही की तरफ से हैं। और फिर आगे अल्लाह ताला फरमाता है वमा यज़्करु इल्ला उलुल अलबाब, और नसीहत तो वही लोग पकड़ते हैं जिन्हों को अकल दी गई है, जो अकल वाले हैं। तो हमारा ये दर्स जो है आज के लिए अभी थोड़ी देर के लिए रोक लेते हैं, और इंशाल्लाह नमाज के बाद इसको कंटिन्यू करते हैं तकरीबन 15-20 मिनट के लिए। जी ठीक, वालेकुम अस्सलाम। अकीदा नंबर 13, वही नबुवत अम्बिया के लिए खास है, जो उसे किसी गैर नबी के लिए माने काफिर है। नबी को ख्वाब में जो चीज बताई जाए वो भी वही है, उसके झूठे होने का एहतमाल नहीं। वली के दिल में बाज वक्त सोते या जागते में कोई बात इल्का होती है, उसको इल्हाम कहते हैं। और वही है शैतानी के इल्का में जानिब शैतान हो, ये काहिन साहिर और दीगर कुफार व फुस्ताक के लिए होती है। फिर से एक बार गौर से पढ़ते हैं, वही नबुवत अंबिया के लिए खास है, खास का मतलब किसी और के लिए ये नहीं पाई जा सकती, किसी और के लिए नहीं हो सकती। तो वही अंबिया जो है ये नबियों के लिए ही खास है और किसी और के लिए ये जायज़ मानना कुफ्र हो जाएगा, जो इसे किसी गैर नबी माने वो काफिर है। कि हाँ किसी और को भी अल्लाह की तरफ से वही आ सकती है, गैर नबी को माज़ल्लाह वो काफिर हो जाएगा। और आगे इरशाद फरमाते हैं कि नबी को ख्वाब में जो चीज़ बताई जाए वो भी वही है, उसके झूठे होने का कोई एहतमाल नहीं है। यानी जो चीज़ ख्वाब में नबी देखे, तो इससे दो चीज़ मालूम होती है कि उसका ख्वाब देखना भी उसको गाफिल नहीं करता, उसका सोना भी उसको गाफिल नहीं करता। और जिस तरह आम इंसान को ख्वाब में शैतान सताता है या फिर शैतानी वसवसे ख्वाब में आते हैं या शैतान आकर के ख्वाब में ऐसी बातें बता जाता है, तो ये अंबिया अलैहिस्सलाम के ऊपर ऐसे ख्वाब नहीं आते। इससे एक और चीज़ पता चली कि शैतान का ज़ोर जो है, शैतान का जोर अम्बिया अलैहिस्सलाम पे नहीं चलता, अम्बिया अलैहिस्सलाम को शैतान वरगला नहीं सकता, उनके ख्वाब में भी आकर के झूठा ख्वाब नहीं दिखा सकता। क्योंकि हमारा अकीदा ये है कि अम्बिया अलैहिस्सलाम के ख्वाब भी जो है ये अल्लाह की तरफ से उनको वही होती है। इसकी मिसालें जो है माशाल्लाह मौजूद है कुरान पाक में। एक तो अल्लाह तबारक व ताला ने इब्राहिम अलैहिस्सलाम को ख्वाब में दिखाया कि इब्राहिम अलैहिस्सलाम अपने बेटे इस्माइल अलैहिस्सलाम को ज़िबा फरमा रहे हैं। एक बार देखा, दो बार देखा, तीन बार देखा, तो फिर उनको यकीन मोहकम हो गया कि अब ये करना है, ये अल्लाह की तरफ से हुक्म आ चुका है कि मुझे अपने बेटे को ज़िबा करना है। अगर ये ख्वाब को अल्लाह की तरफ से वही ना समझते और अल्लाह की तरफ से हुक्म ना समझते तो इब्राहिम अलैहिस्सलाम ने बेटे को ज़िबा ना फरमाते, अपने बेटे को ज़िबा ना फरमाते। और ख्वाब में दूसरी जगह जो है सबूत के तौर पे यहाँ पर पेश किया अलामा साहब ने, आप इरशाद फरमाते हैं कि अल्लाह तबारक व ताला ने सूरह यूसुफ में जो इरशाद फरमाया, इज़ क़ाल यूसुफ ली अबी ही या अबती इन्नी रअयतु अहद अशर कौकबा व शम्स वल क़मरा रअयतुहुम ली साजिदीन। यूसुफ अलैहिस्सलाम ने अपने वालिद गिरामी से अर्ज की, ये मेरे अब्बा जान, मैंने ख्वाब में देखा कि 11 सितारे और सूरज ये मुझे सजदा कर रहे हैं, ये मेरे लिए सजदा कर रहे हैं। तो ये ख्वाब जो अपने वालिद साहब को बताया तो उनके वालिद ने कहा कि अपना ये ख्वाब अपने भाइयों को मत बताना, हाँ, कि ऐ मेरे बेटे या बुनैया ला तख्सुस रुकिया का अला अबा इख्वती का फयकीदू लगा खैदा, कि अपना ये ख्वाब अपने भाइयों को न बताना, इसलिए कि वो तुम्हारे साथ चाल चल जाएंगे, तुम्हें धोखा दे देंगे, तुम्हारे साथ बहुत बड़ी साजिश कर जाएंगे, क्योंकि बाप भी जो है, वालिद भी जो है नबी है, उनको पता है ये मेरा बेटा नबी है और इसने जो ख्वाब देखा ये भी सच्चा है। तो याकूब अलैहिस्सलाम का भी अकीदा है कि जो इस जो ख्वाब मेरे इस नबी बेटे ने देखा है वो होके रहेगा, इसीलिए फौरन कह दिया ये ख्वाब अपने भाइयों को ना बताना। लेकिन इस ख्वाब की माशाल्लाह तफसीर ये हुई कि कुछ अरसे बाद जब सैयदना यूसुफ अलैहिस्सलाम को मिस्र भेज दिया गया, मिस्र में आपको अजीज मिस्र बना दिया गया, और फिर इनके भाई भी आ गए वहां पर मिस्र में, और इनके वालदेन भी मिस्र में आ गए, तो इनके वालदेन करीमेन और इनके भाइयों ने सब ने मिल करके यूसुफ अलैहिस्सलाम को सजदा किया। क्या किया? सजदा किया। जब ये सजदा हुआ तो यूसुफ अलैहिस्सलाम ने फरमाया कि ये जो ख्वाब मैंने बचपन में देखा था कि 11 सितारे चांद और सूरज मुझे सजदा कर रहे हैं, तो ये उस ख्वाब की ताबीर है, ये उस ख्वाब की ताबीर है। 11 सितारे कौन है? 11 भाई। चांद और सूरज कौन है? माँ और बाप। माँ और बाप, तो उन्होंने सैयदना यूसुफ अलैहिस्सलाम को सजदा किया, उसका क्या है? सजदा तअज़ीमी है। तो नबी को सजदा करना, जैसे कल रात को अर्ज किया था प्रोग्राम में, तो नबी को सजदा करना पुरानी शरीयतों में ये जायज था और शिर्क नहीं था, क्योंकि खुदा नहीं समझते थे, कभी भी शिर्क कभी भी जायज हो ही नहीं सकता, अल्लाह तो हमेशा से एक ही है और ये उसका कानून है, कभी किसी और की इबादत हो ही नहीं सकती। तो यूसुफ अलैहिस्सलाम को जो सजदा किया गया वो शिर्क नहीं था, वो पूजा नहीं थी, वो खुदा समझ के नहीं था, वो एक बुजुर्ग समझ के था कि ये हमसे बड़े हैं, ये ताजीम के लायक हैं, तो उनको सजदा किया गया। अब ये वाला जो सजदा है ये अभी हराम करार दिया गया है। किस शरीयत में? हमारे आका करीम सल्लल्लाहु अलैहि वसल्लम शरीयत में इसको हराम करार कर दिया गया है। तो यहाँ पे जो बात बताई जानी थी कि नबी के ख्वाब का झूठा होना ये भी नामुमकिन है, क्योंकि ये भी अल्लाह की तरफ से उसको वही है। और वली जो होता है अल्लाह का दोस्त, वली के दिल में बाज वक्त सोते या जागते में कोई बात इल्का होती है। इल्का का मतलब अरबी लफ्ज है, इल्का मतलब डाल देना, गिरा देना, तो इल्का होता है किसी के दिल में डाल देना, तो उसके दिल में कोई बात इल्का होती है उसको इल्हाम कहते हैं, क्योंकि वो नबुवत के दर्जे पे नहीं है, वो विलायत के दर्जे पे है, अल्लाह के किसी नबी का वो उम्मती है, तो उसके दिल में जो फरिश्ते के जरिए बात डाल दी जाती है अल्लाह तबारक व ताला की तरफ से, तो वो भी हक होती है, सच्ची बात होती है, तो उसको इल्हाम कहते हैं कि अल्लाह तबारक व ताला ने उसको कोई हकीकत बात जो उसके दिल में उतार दी, जो उसको समझ आ गई। और वही शैतानी के इल्का की में जानबी शैतान हो, ये काहिन, साहिर और दीगर कुफार व फुस्ताक के लिए होती है। यानी जो बातें जिस तरह वली के दिल में इल्का होती हैं अल्लाह की तरफ से फरिश्ते के जरिए दिल में डाल जाती हैं, उसी तरह जो फासिक, काफिर, फाजिर होते हैं, खासतौर पे जादूगर और नजूमी टाइप के लोग जो होते हैं, उनके दिलों में वसवसे के तौर पे जो बात डाली जाती है वो शैतान की तरफ से होती है, उसको भी शैतानी इल्का कहते हैं, उसको इल्काए शैतानी कहते हैं। आगे इरशाद फरमाते हैं, इसमें दलायल बहुत सारे दिए अल्लाह तबारक व ताला की तरफ से कि उनके दोस्त शैतान होते हैं, तो उनके दिलों में ये बातें डाल देते हैं, और अल्लाह की तरफ से जो बात वही के दिल में आती है उसको क्या कहते हैं,
इल्हाम
इल्हाम कहते हैं। और आगे इरशाद फरमाते हैं, अकीदा नंबर है ये 16, नुबुवत कसबी नहीं है कि आदमी इबादत और रियाजत के जरिए से हासिल कर सके। कसब का मतलब होता है मेहनत। सूरह लहब में भी है कि तब्बत यदा लहबियूं वतब मा अगना अनहु मालुहू वमा कसब, कि उसको कोई फायदा ना पहुंचाया उसके माल ने ना ही उसकी कोई मेहनत ने। तो कसब का मतलब होता है कोशिश करना या मेहनत करना। तो नबुवत कसब ही नहीं है, मतलब मेहनत से हासिल नहीं होती। नबुवत कसब ही नहीं कि आदमी इबादत और रियाजत के जरिए से हासिल कर सके। तफसीर है, माफ कीजिए, मुंतकिद में है, तो फरमाते हैं अन नबुवा लैसत कसबिया, कि नबुवत कसब से, मेहनत से, कोशिश से, इबादत से, रियाजत से हासिल नहीं होती, बल्कि नबुवत जो मिलती है या मिली है, भाई तो मिल नहीं सकती जो भी मिली है, बल्कि महज ये अताए इलाही है।
सुभान,
ये अल्लाह की अता है। ये कोई नहीं कह सकता कि मैं बहुत सारे सजदे कर लूँ और जिहाद कर लूँ और ये कर दूँ वो कर दूँ तो मैं उस दर्जे पर पहुँच जाऊँगा, ये ऐसा कहने वाला काफिर है। इसलिए कि अभी तो नबूवत का दरवाज़ा ही बंद है, पहली बात ये। दूसरी बात ये कि अल्लाह तबारक व तआला ने खुद कुरान में इरशाद फरमा दिया है कि मैंने अपने नबियों को चुन लिया है, मैंने अपने अम्बिया को चुन लिया है। तो बल्कि ये महज अताए इलाही है, तो जिसे चाहता है अपने फजल से देता है। अभी तो उसने प्रोग्राम बंद हो गया रास्ता, लेकिन यहाँ इरशाद फरमा जिसे चाहता है उसे अपने फजल देता है। हाँ, देता उसी को है जिसे इस मनसब अजीम के काबिल खुद बनाता है, खुद बनाता है। यानी कोई ऐरा गैरा नथु खैरा जो है वो अचानक नबी नहीं बना। जितने भी नबी बने हैं वो अल्लाह की अता से बने हैं और अल्लाह के खास निज़ाम के जरिए से बने हैं, और उनको उस काबिल बनाने के बाद उनका ऐलान नबूवत कराया। ठीक है, कोई ये नहीं कह सकता कि भाई जिस तरह माज़ अल्लाह यहाँ के लोग कहते हैं कि हुजूर नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम को पता ही नहीं था कि आप नबी बन जाएंगे, और अचानक एक दिन जो है अल्लाह तबारक वतआला नबी बना दिया। देखा भाई चलता फिरता है, मक्का शरीफ में एक आदमी है बहुत अच्छा, चलो इसको नबी बना देते, ऐसी कोई बात नहीं है। और इसमें माज़ अल्लाह शियाओं के अकीदे का भी रद है, वो कहते हैं कि जिब्रील अलैहिस्सलाम को हुक्म हुआ था अली को नबी बना दो और वो जाकर के मोहम्मद को नबी बना के, माज़ अल्लाह रब्बिल आलमीन, ये बहुत बड़ा कुफर है। तो ये मनसब अजीम के काबिल अल्लाह तबारक वतआला खुद बनाता है। जो कबले हुसूल नबूवत तमाम अखलाक रजीला से पाक और तमाम अखलाक फाजला से मुजयन होकर जुमला मदारिज विलायत तय कर चुकता है, यानी जब उसके ऐलान नबूवत होता है उससे पहले उसमें कोई अखलाकी बुराई नहीं होती, पहले ही से अल्लाह तबारक व ताला उसको बुराइयों से पाक रखता है। अखलाक रजीला जैसे कोई शराब पीना, जिना करना, जुआ खेलना और चोरी करना, गालियां देना, जिस चीज को आम तौर पे सोसाइटी बुरा समझती है कि यार गंदा काम है ना, उस चीज से उसको पहले से मुनज्जा और पाक रखता है, और साथ ही साथ तमाम अखलाक फाजला से मुजयन करके उसको विलायत के जितने भी दर्जे हैं वो पहले से पार करा चुका होता है। यानी अखलाक फजीला वो होते हैं जैसे सच बोलना, हिलम करना, और तिजारत में लेन देन में बिल्कुल खरा होना, अमानतदार होना, सादिकुल अमीन होना, इस तरह की बहुत सारे अच्छे अखलाक से मुजयन फरमा चुका होता है अल्लाह तबारक व तआला उसको, और उसके बाद उसके नबुवत का वो ऐलान फरमाता है। तो उसके दलाइल क्या है कि कि अल्लाह आलम हैसु यजअलु रिसालता, कि अल्लाह तबारक व तआला को पता है कि किसको नबी बनाना है। अल्लाह तबारक व तआला को अच्छी तरह पता है कि किसको उसको नबी बनाना है। तो अल्लाह तबारक व तआला जब ऐसे शख्स को नबी बना चुका होता है, आसमानों ही में उसका फैसला हो चुका होता है, तो जमीन पर उसको हर अखलाक रजीला से पाक और तमाम अखलाक फाजिला से मुजयन करके और उसको मदारज विलायत तय कर चुका है वो, और अपने नसब और जिस्म और कौल और फेल और हरकत व सकनात में हर ऐसी बात से मुनज़्ज़ा होता है जो बाए से नफरत हो। यानी उसका हर कॉल, हर फेल, हर एक्शन, हर हर काम जो है वो ऐसा होता है कि लोग उससे मोहब्बत करें, और जितनी भी ऐसी चीजें होती है बुराई जिसकी कहते हैं, उस बात से मुनज़्ज़ा होता है जो लोगों के लिए बाई से नफरत बने। जैसे कोई आदमी जुआ खेले तो लोग उससे नफरत करते हैं, झूठ बोले तो लोग उससे नफरत करते हैं, गीबत करे, चुगली करे तो लोग नफरत करते हैं, दूसरे गुनाहों में मुलविस हो, चोरी करे, इस तरह के काम में मुलविस हो तो वो लोग उससे नफरत करते हैं। तो नबूवत के ऐलान से पहले भी और नबूवत के ऐलान के बाद भी इन चीज़ों से वो सब मुनज़्ज़ा होता है कि लोग उससे किसी बात के लिए नफरत करें, और उसे अक्ल कामिल अता की जाती है। किसको? नबी को अक्ल कामिल अता की जाती है जो औरों की अकल से बदरजा जायद है। किसी हकीम, हकीम यहाँ से मतलब दवा वाला नहीं, यहाँ दाना और दानिश्वर की बात हो रही है, किसी दानिश्वर और किसी फलसफी की अकल उसके यानी नबी के इल्म के लाखवें हिस्से तक भी नहीं पहुँचती। तो किसी को कहा जाए अरस्तु बड़ा दानिश्वर था, सुकरात बड़ा दानिश्वर था, बड़ा हकीम था, ये था, वो था, उनकी जुमला अकल जो है किसी नबी के अकल के लाखवें हिस्से के बराबर भी नहीं होती। ठीक है, आगे इरशाद फरमाया कि अल्लाह आलमु हैथु यजअलु रिसालता, उसका तर्जुमा है कंजुल ईमान शरीफ का कि अल्लाह ताला खूब जानता है जहां अपनी रिसालत रखी है, खूब जानता है कहां वो उसको अपनी रिसालत रखनी है। और आगे इरशाद फरमाया ज़ालिका फ़ज़लुल्लाह युक्तीही मन यशा वल्लाहु ज़ुल फ़ज़लिल अज़ीम, के ये नबुव्वत जो है ये क्या है, इसको इरशाद फरमाया कि अल्लाह का फजल है जिसे चाहे दे और अल्लाह बड़े फजल वाला है। नबुव्वत जो है कसब से हासिल नहीं होती है, सिर्फ अल्लाह के फजल से लोगों को मिली है, और अल्लाह ताला खुद इरशाद फरमाता है ज़ालिका फ़ज़लुल्लाह युक्तीही मन यशा, ये तो अल्लाह का बड़ा फजल है जिसे चाहता है अपने अपने जिसे चाहता है उसे अता फरमाता है। वल्लाहु ज़ुल फ़ज़लिल अज़ीम, बेशक अल्लाह तबारक व तआला बड़े फजल वाला है। आगे अकीदा नंबर 15-14 था पहले वाला, जो शख्स नबी से नबूवत का जवाल जायज जाने वो काफिर है। यानी कोई अगर ये अकीदा रखे कि माज़ अल्लाह रब्बिल आलमीन के नबूवत जो है अभी मिली थी लेकिन कुछ सालों बाद जायल हो गई, जायल हो सकती है कि नबी बना दिया है अब उससे वो काम नहीं हो रहा जो अल्लाह तबारक व तआला ने उसे काम लेना था, तो इसलिए अल्लाह तबारक व तआला ने उससे नबुवत हटा ली है, तो ऐसा आदमी काफिर हो जाएगा। फिर से पढ़ते हैं, जो शख्स नबी से नबुवत का जवाल, नबुवत का ख़त्म हो जाना, जैसे कि किसी को नबी बनाया अल्लाह तबारक व तआला, फिर ये कहे कि नहीं बना तो दिया, हो सकता है कि बाद में इसकी नबुवत छिन जाए, तो उस इसको जवाल कहते हैं कि जो शख्स नबी से नबुवत का छिन जाना, खो जाना, जवाल हो जाना जायज जाने, यकीनी नहीं जाने हो चुका, सिर्फ जायज जाने के हटा दी जा सकती इसकी नबुवत, वो शख्स भी माज़ल्लाह काफिर है। तो ये आज का हमारा दर्स अल्हम्दुलिल्लाह पूरा हुआ, ये इसको इंशाल्लाह आगे ले जाएंगे। नबुवत के बारे में ये सीखना इसलिए बहुत ज़रूरी है कि सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम का इरशाद मुबारक है कि आखिरी दौर जब आएगा, बल्कि दौर मेरे बाद ही और कयामत के दरमियान बहुत सारे दज्जाल और कज़्ज़ाब, दज्जाल का मतलब होता है धोखेबाज, दज्जाल और कज़्ज़ाब, कज़्ज़ाब का मतलब झूठ बोलने वाले, ऐसे ऐसे आएंगे कि जो अल्लाह और उसके रसूल के बारे में झूठी और मनगढ़ंत बातें आपको सुनाएंगे। और बहुत सारी अहादीस में मिलता है, यहाँ तक इरशाद फरमाया कि उनमें से हर कोई नबुवत का दावा करेगा, हर कोई नबी होने का दावा करेगा, तो हमें यह पता है कि सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम अल्लाह के आखिरी रसूल, आखिरी नबी हैं, और आपके बाद कोई नबी आ नहीं सकता। जो आएंगे हुजूर से ईसा अलैहिस्सलाम, वो पहले से नबी हैं, हुजूर के बाद के नबी नहीं है, पहली बात तो ये। और दूसरी बात ये कि जब वो तशरीफ़ लाएंगे दुनिया में तो एक ख़ास काम के लिए उनको भेजा जाएगा, और फिर यहाँ पर दुनिया में तशरीफ़ लेने के बाद सैयदना ईसा अलैहिस्सलाम हुजूर के उम्मती के तहत काम करेंगे, हुजूर का उम्मती बन करके आप काम करेंगे। लेकिन जो मैं अर्ज करना चाह रहा कि नबियों के औसाफ को जानना ये बहुत ज़रूरी है, इसलिए कि हुजूर ने खुद इरशाद फरमाया कि 30 तरह के झूठे, बहुत सारे बल्कि एक जगह 30 आएंगे और एक जगह बहुत आएंगे جو نبوت کا دعویٰ کریں گے, نبوت کا دعویٰ کریں گے. تو نبی کے اوصاف جاننا بہت ضروری ہے, عقائد کے مطابق ہونا بہت ضروری ہے, تاکہ ہم ان دجالوں سے, ان کذابوں سے, ان جھوٹے نبوت کے دعوے داروں سے بچیں اور اپنے عقیدے کو درست رکھیں اور اپنے ایمان کو بچا کر کے اللہ کی بارگاہ میں پہنچیں. سرکار دو عالم صلی اللہ تعالی وسلم کے حیات مبارکہ میں ہی, ظاہری حیات مبارکہ ہی میں دو آدمیوں نے نبوت کا دعویٰ کر دیا, دو لوگوں نے نبوت کا دعویٰ کر دیا. ایک کا نام تھا العاصی جو یمن میں تھا, اور دوسرے کا نام تھا مسلمہ, اس کا لقب پڑ گیا قزہ, تو اس کا نام تھا مسلمہ جو نجد میں رہتا تھا. تو حضور کے ہوتے ہوئے بھی ایسے فتنے اور ایسے جھوٹے نبوت کے دعوے دار پیدا ہو گئے, لہذا, اور انہوں نے بڑے لوگوں کو گمراہ بھی کیا, مسلمہ نے بھی بڑے لوگوں کو گمراہ کیا, عاصی نے بھی لوگوں کو گمراہ کیا, اور اللہ کا فضل ہے کہ صحابہ نے ان دونوں قذابوں کو, دجالوں کو قتل بھی کیا. تو لیکن ان لوگوں نے لوگوں گمراہ ضرور کر دیا, لوگوں گمراہ ضرور کر دیا. تو اب اندازہ فرمایا کہ صحابہ اکرام کے زمانے میں ہی جیسے دجال پیدا ہو گئے, تو ان کے بعد تو اسلام میں اور اسلام کی یوں سمجھ لیجئے کہ فوجوں میں وہ جذبہ اور وہ ایمانیات نہیں رہے, تو پھر ایسے دجالوں کا کام کتنا آسان ہو گیا ہے. ٹھیک ہے, تو ہمیں چاہیے کہ ہم اپنے عقائد کو درست رکھیں, اور ساتھ ہی ساتھ عقیدے اور خاص میں نبوت کے بارے میں عقائد جو ہے اس کو مضبوطی سیکھ لیں, تاکہ ہم ایسے جھوٹوں سے, کذابوں سے بچے رہیں. آپ کو پتہ ہے کہ ایسے جھوٹے اور کذاب بہت سارے آئے ہیں, چند کا نام میں آپ کو بتا دوں. ایک گزرا علی گڑھی, سر سید علی گڑھی, حالانکہ نام کے ساتھ سید لگاتا تھا. ایک گزرا غلام احمد قادیانی, ایک گزرا جو جس نے بابی جو ہے وہ نیا فرقہ شروع کیا, ایک بہائی فرقہ جس نے شروع کیا. اس طرح کے لوگوں نے کھلے عام جو ہے اپنے آپ کو نبی کہنا شروع کیا. تو اللہ تبارک و تعالیٰ سے دعا ہے کہ ہمارے ایمان کی وہ حفاظت فرمائے, ایمان کی سلامتی عطا فرمائے, اور ایمان کی درستگی کے ساتھ اور عقائد کی درستگی کے ساتھ تقویٰ بھی عطا فرمائے, اور اسی پر ہمیں اپنے بارگاہ میں اٹھائے. آمین. وما علیہ وما علیہ الا البلاغ. آج کے درس کے بارے میں کسی کو سوال ہے تو پوچھ سکتا ہے.